सभाको समय अवधिबारे खुल्ला मंचको खबरदारी पछिल्लोटक थपिएको समय सकिन अब
41 दिन बाँकी। नमस्कार, कार्यक्रम खुल्ला मंचबाट म दुर्गा कार्की
अनि म प्रमिला मानन्द।
कार्यक्रम खुल्ला मंचमा अबदेखि प्रत्येक मंगलबार काठमाडौँका सार्वजनिक खाली ठाउँहरूका बारेमा हामी कुरा गर्छौं, होइन प्रमिलाजी?
अवश्य पनि।
यो कार्यक्रम हामीले विभिन्न संघ संस्थासँग पनि सहकार्य गरेका छौं, साथै रेडियो सगरमाथाको पनि वातावरणीय, त्यसको सांस्कृतिक, आर्थिक, राजनीतिक हिसाबले काठमाडौँका खाली सार्वजनिक खाली ठाउँहरू कसरी सदुपयोग प्रयोग भइरहेछन् भनेर हामी पनि त्यो कार्यक्रम गर्छौं। र हामीसँग सहकार्यमा हुनुहुन्छ इन्टरएक्टिभ म्यापिङ एण्ड आर्काइभ प्रोजेक्ट आईम्याप, फोर्ट फाउण्डेशन, सोशियल साइन्स बाहा र रेडियो सगरमाथा। यो यतिको सहकार्यमा हामीले यो कार्यक्रम गर्नेछौ अबको अबदेखि प्रत्येक मंगलबार।
अनि यो कार्यक्रममा हामी एउटा त तपाईँको विचार पनि लिन्छौं, किनभने तपाईँ जुन ठाउँमा बस्नुहुन्छ त्यसको वरपर धेरै खाली ठाउँहरू, सार्वजनिक ठाउँहरू विभिन्न रूपमा हामीले प्रयोग गरिरहेका हुन्छौं। कहिले पार्टीका रूपमा, कहिले बाहाका रूपमा, कहिले बहिल, कहिले यसरी नै नलीका रूपमा धेरै हामीले देखिरहेका छौं। कति पोखरी तपाईँको घर वरपर पहिला तपाईँले देख्नुभएको थियो होला, कति पोखरीहरूमा अहिले तपाईँकै घर छ होला। यसैले यी सबै विषयमा हामी कुराकानी गर्छौं।
हजुर,
अनि विज्ञ पनि छ हामीसँग,
हामीसँग विज्ञ हुनुहुन्छ, हामीसँग जो त्यो ठाउँमा खेलेर हुर्कनु भयो उहाँहरू पनि विज्ञ नै उहाँहरू हुनुहुन्छ। हामी त्यसका बारेमा पछि जानकारी दिन्छौँ। आज हामीसँग को हुनुहुन्छ भनेर, तर यति नै खेर भने हामी
ट्राफिक अपडेटतर्फ लाग्दैछौ। हाम्रो टेलिफोन सम्पर्कमा प्रहरी निरीक्षक रविन्द्र श्रेष्ठ हुनुहुन्छ। श्रेष्ठजी, यहाँलाई स्वागत गर्छु। नमस्कार श्रेष्ठजी, उहाँसँगको टेलिफोन सम्पर्क त अलिकति काटेको जस्तो पो लाग्न थाल्यो।
हजुर, हामी
किनभने भने भर्खरै हामीले एउटा जानकारी पनि पायौं, होइन, यही बागमती पुलमा दुर्घटना भएको जस्तो छ भनेर खबर हामीलाई दिनुभएको छ। हामीलाई सुन्नेहरूले सायद यसैमा ट्राफिक प्रहरीहरू पनि व्यस्त हुनुहुन्छ होला, होइन, यसैको लागि हामी प्रयासरत पनि छौं। कुनै दुर्घटना भएको हो, तपाईँ त्यहाँबाट जाँदै हुनुहुन्छ भने अप्ठ्यारोमा पर्नुहुन्छ है तपाईँ। यो अप्ठ्यारोको महसुस हामीले यहाँ बसेर किन पनि गरिरहेका छौं भने हाम्रा एक अतिथि अझै पनि आउन बाँकी नै छ।
हजुर, हामीसँग आइसक्नुभयो रविन्द्र श्रेष्ठ। हजुर, स्वागत गरौं रविन्द्र श्रेष्ठज्यू।
नमस्कार।
हेलो,
यो अहिले काठमाडौँ उपत्यकामा ट्राफिक व्यवस्थापनको अवस्था कस्तो छ होला कि?
हजुर, बिहानैदेखि अहिलेसम्म चाहिँ ठिकै छ, अप्ठ्यारो छैन। बिहान पिक आवरमा दुई चारसम्म चाहिँ अलिक प्रेसर भएको थियो, जस्तो दिल्ली बजारतिर, वल्खुमा, गौशालातिर र कोटेश्वरमा चाहिँ बिहान अलिक प्रेसर भएको थियो टिकाहरूमा, तर अहिलेको समयमा त्यस्तो अप्ठ्यारो कहीँ गर्दै छैन, स्मुथली सवारी चाहिँ फ्लो भइरहेको छ।
भर्खरै हामीले जानकारी पायौँ यो बागमती पुलको अगाडि पछाडि कहीँनिर सवारी दुर्घटना भयो भनेर।
मैले पनि यो सुने हो, मैले चाहिँ त्यहाँ हाम्रो ट्राफिक पठाएर के त हेरेर खबर गरेर मैले भनेको छु अहिले भर्खर। अहिले टोली चाहिँ त्यहाँ पुग्दैछ, एकछिनपछि अब उसले खबर गर्छन्। यहाँले चाहिँ पछिल्लो अपडेटमा चाहिँ पाउनुहुन्छ, अहिलेसम्म चाहिँ जानकारी चाहिँ आएको छैन।
यसले गर्दा त्यो क्षेत्रमा सवारी आवागमन कस्तो छ भन्ने यहाँलाई जानकारी छ?
हजुर, अहिलेसम्म केही कुरो पनि रिपोर्ट गरेको छैन, त्यहाँ हेरिराखे होला। यदि एक्सिडेन्ट नै भएर त भन्ने मेन कुरो त अब स्केचिङ गर्नु पर्यो, घाइतेलाई उद्धार गर्नु पर्यो, त्यो भा हुनसक्छ, तर अहिलेसम्म चाहिँ कुनै जानकारी चाहिँ आएको छैन।
भनेपछि त्यहाँ केही घटना भएको छ, त्यो ठाउँ प्रयोग गरेर कोही हिँड्दै हुनुहुन्छ भने उहाँहरूले वैकल्पिक बाटो रोज्नुपर्ने हो।
अब अहिले भन्न सकिने अवस्था चाहिँ छैन, अहिलेसम्म जानकारी आएको छैन। मैले अहिले भर्खर मैले बुझाएको थिएँ, त्यहाँ हाम्रो चावलाखेलमा चाहिँ बुझाएको थिएँ, चावलखेलको टोली चाहिँ त्यहाँ पुगिसकेको छ। अब पुगिसकेको होला, उसले चाहिँ अब त्यहाँ हेरिराखेको होला, अहिलेसम्म रिपोर्ट गरेको छैन। अब खबर भएपछि यहाँले जानकारी गराउँछौँ।
श्रेष्ठजी, अर्को एउटा विषय नि, जस्तो केही समय अगाडि ट्राफिक प्रहरी एकदमै सक्रिय भएर लागेको थियो डिजिटल नम्बर प्लेट विरुद्ध, होइन, अनि त्यसैको नतिजा स्वरूप भन्नुपर्छ हामीले झनै झनै एक महिनाको भित्रमा सबैको डिजिटल नम्बर प्लेट, सबैको नभनौ, कोही कोहीको छोडेर सबैको भनौँ न प्राय, होइन, डिजिटल नम्बर प्लेट परिवर्तन भएको छ। तर फेरि यो नम्बर प्लेटमा अलिकति ट्राफिक प्रहरीको ध्यान नगएको हो कि? आज भोलि त नम्बर प्लेटमा प्लेट मात्रै देखिन्छ, नम्बर नभएका पनि धेरै हामीले सवारी साधन देखिरहेका छौँ नि सड़कमा, यो के भएको होला?
हजुर, यो ट्राफिकले चाहिँ नम्बर प्लेटमा चाहिँ अब ध्यान पुर्याउन नसकेका त्यो कुरो चाहिँ पुरै असत्य हो। अब जहाँसम्म नम्बर चाहिँ अलिअलि अस्पष्ट भएको, नम्बर प्लेटमा हिलो लागेर चाहिँ अब नम्बर बुझ्नै नसक्ने जस्तो भएको, त्यस्तो हकमा अथवा चाहिँ नम्बर प्लेट जुन नियमअनुसार हुनुपर्ने हो, साइज, अक्षरहरू, त्यसमा भएको छैन भने पनि ट्राफिकले चाहिँ अहिले पनि कारवाही चाहिँ गरिराखेको छ। अब यो यातायात चाहिँ अब कुनै कुनै सहर स्थानमा चाहिँ अब ट्राफिकले नजर नपुर्याउन सकेको पनि हुनसक्छ, तैपनि यी कसरहरूमा चाहिँ कारवाही चाहिँ भइराखेको छ, अब ट्राफिकले वास्ता नगरेको कुरो चाहिँ होइन।
हस् त, यहाँलाई यी सबै जानकारीका लागि धेरै धन्यवाद। हामीले भर्खरै अहिले काठमाडौँ उपत्यकाको ट्राफिक व्यवस्थापनबारे थोरै जानकारी लिएका हौ प्रहरी निरीक्षक रविन श्रेष्ठसँग।
हजुर, अब कार्यक्रममा हामी प्रवेश गरौं। आज हामीले सार्वजनिक काठमाडौँका सार्वजनिक खुला ठाउँहरूका बारेमा छलफल गर्छौं। लगभग 1:30 बजेसम्म डेढ़ घण्टा तपाईसँग हुन्छौं, तपाई पनि हामीसँग आउनुहोस्। हामीलाई आउने बाटो हो तपाईलाई हामी टेलिफोन नम्बर दिन्छौं 5528091 र 5542245। काठमाडौँ उपत्यकामा सार्वजनिक खाली ठाउँहरूमा का बारेमा यहाँहरूले गरेको अनुभव, यहाँहरूले कसरी प्रयोग गरिरहनु भएको छ, केही सुझाव, केही जिज्ञासा जे छ तपाई हामीसँग साट्न सक्नुहुन्छ।
त्यसमा पहिला हामी हाम्रो स्टुडियोमा आउनुभएका अतिथिको विचार लिन्छौं, विचार बुझ्छौं, अनि त्यसपछि फेरि तपाईसँगको कुराकानी छँदैछ।
यहाँले थाहा पाइसक्नुभयो आजको विषयवस्तु हाम्रो के हो, सार्वजनिक उपत्यकामा रहेका सार्वजनिक खुला ठाउँका बारेमा छलफल गर्छौं। यो बारेमा छलफल गर्न आज हामीसँग दुईजना हाम्रा अतिथि हुनुहुन्छ, स्टुडियोमा हुनुहुन्छ। उहाँहरू द्रव्य रत्न तुलाधर र डाक्टर मंगल सिद्धिमानन्दर, उहाँहरू दुवैजनालाई यो कार्यक्रममा न्यानो स्वागत गरौं। र आज हामीले उहाँसँग गर्ने कुराकानी भनेको टुनी खेलको प्रयोग, उहाँहरू टुनी खेलमा कसरी हुर्किनु भयो त्यो विषयमा हामी उहाँहरूसँग छलफल गर्छौं। र काठमाडौँमा सार्वजनिक खुला ठाउँहरूको महत्व के छ, कसरी प्रयोग भइरहेछ भन्ने कुरा चाहिँ हामीले लगभग 1:45 बजेपछि विज्ञसँग कुरा गर्छौं। डाक्टर भरत शर्मा हुनुहुन्छ हामीसँग त्यतिखेर, र उहाँ यो काठमाडौँमा उपत्यकामा भइरहेको सार्वजनिक खुला ठाउँको बारेमा उहाँले आफ्नो पीएचडी पनि गर्नुभएको हो, यो विषयमा हामी उहाँसँग छलफल गर्छौं। अहिले नै भने
हामी कुराकानी गर्छ। अनि हामीले जुन दुई अतिथिहरू यहाँ निम्त्याएका छौं, उहाँहरू दुवैजना जमानामा एकदम राम्रो फुटबलर हुनुहुन्छ भनेर हामीले सुनेका थियौं। अहिले यो जुन ब्रिटिस गोर्खा कप भइरहेछ नि, डाक्टर मंगल सिद्धिमानन्द यहाँबाटै शुरू गरौँ, यो ब्रिटिस गोर्खा कप तपाईँ हेर्नुहुन्छ अहिलेको?
अहिले अब हेर्दिन, खालि न्यूज सुन्छ।
यो अहिले जस्तै तपाईँ पहिला केही कुनै समयमा संकटा क्लब, पुरानो संकटा क्लब भनौँ न, त्योसँग आबद्ध पनि हुनुहुन्छ?
होइन, अहिले पनि आबद्ध छु, आबद्ध छु।
क्लबले त्यति राम्रो गरिरहेको छैन अहिले,
होइन, अब बिडिजमा खसेको, अब फेरि जितेर यो डिभिजनमा आएर, तर यो चाहिँ बेला चाहिँ पहिलो गेम चाहिँ हारेको।
रवि रत्न तुलाधरजी, यहाँले फुटबल हेर्नुहुन्छ अहिलेको?
हजुर, खेलको बारेमा
होइन, यो जुन अहिले खेलहरू भइरहेका छन् नि, त्यो खेलहरू हेर्नु,
अब प्रवास खेल्नलाई राणाकालमा स्थापना भएको चिज हो, अनि त्यो पछिसम्म चाहिँ कवाजै खेले बितिरहेको थियो। पछि आएर तपाईँको यो हाम्रो मान्छेहरूको फुटबल खेल्ने विभिन्न खेलहरू खेल्नलाई पनि त्यो प्रयोगमा आएको थियो। पहिले त अब यो तुली खेल भनेको तल अहिले दशरथ रङशाला बनाएको ठाउँसम्म नै थियो।
कहाँसम्म थियो त्यो टुनी खेल? अब दशरथ रङशाला यतापट्टि चाहिँ कहाँसम्म थियो?
यतापट्टि
चाहिँ
रानी पोखरीदेखि, त्यसो भए अहिलेको दशरथ रङशालासम्म एउटा टुनी खेल ठुलो थियो होला,
त्यो एसियाको सबभन्दा ठुलो परेड ग्राउन्ड थियो।
परेड ग्राउन्ड
भनेको कवाज खेल्ने, पहिला त कवाज खेल्ने ठाउँ त्यो नि, त्यो एसियाकै सबभन्दा ठुलो वास्तवमा त्यो।
अहिले अतिक्रमण भएको भन्दा
अब अति त अहिले त के भनेदेखि हामीले खुला ठाउँको महत्व हामीले यति बुझेनौँ, त्यसमा पनि हरियो खुला ठाउँको महत्व त झनै बुझेनौँ हामीले। त्यसले गर्दाखेरि अब उतातिर मिलिट्रीले त्यो बनाएको बनाएकै गरेको छ, उतातिर रत्न पार्क पनि हेर्छ, उसलाई खुल्ला मञ्च बनिएको छ, यसरी त्यसलाई टुक्रा टुक्रा गरेर अझ त्यसमा पनि भवनहरूको निर्माण गरेर हामीले आफ्नो अमूल्य त्यो सम्पत्ति, वास्तवमा भन्ने हो भने त्यो टुनी खेल अहिले नहुने हो भने काठमाडौँ अहिले जति नराम्रो भएको छ त्योभन्दा पनि 10 दुगुना वर्ष लागेको ठाउँ हुँदैन।
तपाईँहरू पहिला सानो छँदाखेरि त्यो टुनी खेलमा के खेल्नुहुन्थ्यो, के गर्नुहुन्थ्यो?
अब हेर्नुहोस्, हाम्रो त त्यो टुनी खेल भनेको हाम्रो जीवनको अभिन्न अङ्ग, हामीलाई कहाँसम्म भयो हामी टुनी खेल्न जान्छौँ, दिनदिनै खेल्न टुनी खेल जान्छौँ, आराम गर्न टुनी खेल जान्छौँ, गफ गर्न टुनी खेल जान्छौँ,
साथीभाइ भेट्न पनि,
अब त्यो साथीभाइ त्यहाँ गफ गर्ने ठाउँ पनि टुनी खेलै हो के, टुर्खेलको त्यो घाँस पनि पहिला यस्तो राम्रो दुबुदु अहिले बेजारको घाँस धेरै छ अनि त्यो बेजारको घाँस धेरै उम्रने अनि त्यो पानी त्यसले रोक्छ अनि त्यहाँ हिलो हुन्छ पहिला त्यस्तो पानी जम्दै जम्दैन थियो बेसरी पानी पऱ्यो भने पनि एक घन्टा पछि फेरि त्यहाँ बस्यो भने अलिक चिसो जस्तो मात्रै हुन्छ अहिले तपाईँ जानुहोस् त एकदम त्यो त्यो जुन किसिमले पानी बग्नु पर्ने हो त्यो पनि बग्दैन बगेर बग्ने ठाउँ बनाएको छ तर बग्ने ठाउँ चाहिँ बनाएर पनि बग्ने गर्ने दिँदैन
त्यो दायाँ बायाँको बाटोले गर्दाखेरि हो कि क्या पानी राम्रो
बाटो नि मात्रै होइन त्यसको त त्यो टुकुचामा त्यो स्लोप छ नि त्यसको नेचुरल स्लोप हो र अनि त्यहाँ चाहिँ बार बनाएको ठाउँमा पनि त्यो पानी जाने बनाएको छ तर तर माथि जहाँ त्यो बनाउँदाखेरि थुप्रेको माटो छ नि त्यो चाहिँ हटाएको छैन फेरि कस्तो हाम्रो व्यवस्था गर्ने नेग्लिजेन्स भन्ने भन्छ नि अब त्यो माटोलाई समय दियो भने त पानी स्रोत जान्छ नि त्यो अब त्यो गर्दैन अब के गर्ने
द्रविजीले भन्नुभयो जस्तै त्यहाँ पहिले मान्छेहरू घुम्न जाने सबै चिज गर्नको लागि त्यहाँ एउटा रेल पनि थियो
यात्रा रेल मतलब कस्तो भने हामी अब काठमाडौँ बस्नेले त रेली देखेको हुँदैन रेलको डिब्बा त्यो रेलको त्यो पाङ्रा भएको रेलको त्यो लिगमा त्यो बसेको डिब्बा थियो कि
हेर्नको मात्रै हेर्नको
अब हामीले पानी पऱ्यो भने भित्र पस्नु पनि हुन्छ लुगा सुगा फुकाल्नु पनि हुन्छ पनि हुन्छ होइन
रेस्टरुम जस्तै
त्यस्तो
त्यस्तो थियो अब यो पिचहरू बनाएको भएर के भयो भनेदेखि त्यहाँ बेफाइदाहरू जस्तो रानी पोखरीमा अहिले पानी हुँदैन पिच नबनाएको भए त्यो ओसिएर गएर भित्र पानी जाने त्यो सिस्टम थियो त्यो पालहरू जम्मै बन्द भएपछि पानी त बाहिरबाट जाने कुरा भएन त्यहाँ भएको इभापोरेट भएर जाने भयो यसले गर्दाखेरि पनि त्यहाँ अब माछाहरू मर्ने टाइम आइसक्यो ज्यादा गरेर पोटेहरूले त्यहाँ ट्याङ्करका ट्याङ्कर राखेर उनीहरू माछालाई बचाउनु खुब चाहन्थ्यो त्यस कारण चाहिँ कतिवटा चाहिँ तपाईँको ट्याङ्करहरू ल्याएर पानी पनि उनीहरूले राख्छ त्यस्तो भएको हो अनि त्यो अब उहाँले भने जस्तै त्यो स्लोपहरू मिलेन क्या त्यो भएको कारण त्यो हो त्यो
त्यतिखेर टुन्डी खेलमा जस्तो यहाँहरूको जमाना भनौँ न तपाईँहरू त्यहाँ बच्चा बेलामा खेल्नुभयो तपाईँहरूको सबै जीवनको हरेक पाटो टुन्डी खेलसँग जोडिएको छ होइन त्यतिखेर तपाईँहरूको अनुभव कस्ता मान्छेहरू त्यहाँ जान्थे कस्ता खालको कार्यक्रम हुन्थे तपाईँहरू कस्तो बेलामा त्यहाँ भन्न त भन्नुभयो कस्तो बेलामा त्यहाँ भेट्नुहुन्थ्यो ती कुराहरू अलिकति अनुभवहरू
अब साथीभाइहरू जाने पार्क जस्तो भने त्यहाँ यहाँ त केही पनि छैन त्यस कारण त्यो एउटा खुल्ला ठाउँ भएको हुनाले जो साथीहरू गएर गफ गरे पनि हुन्थ्यो गफ गरेर मजाले हामी रुमाल बिसाएर बस्थ्यौँ त्यहाँ अनि गफहरू भइरहन्थ्यो त्यो हिसाबले पनि एउटा हाम्रो अभिन्न ठाउँ जस्तै भयो अनि उहाँहरू त फुटबलै खेल्ने भयो त्यहाँ फुटबलहरू पनि धेरै खेलिन्छ अनि अर्को एउटा कुरा के भनेदेखि सिंहदरबार बनाउँदा जुन चन्द्र शमशेरले त्यो अधिग्रहण गर्यो नि त्यहाँभित्र त नेवारहरूको धेरै नै त्यो दिवालीको
कुलदेवताहरू
छन् त्यो कुलदेवताहरू पनि यता तुलखेलभित्र साथ दियो त्यो भएको हुनाले त्यहाँ भोज भटेहरू पनि धेरै हुन्थ्यो
क्या
भित्रको अधिग्रहण गरेपछि त्यो ढोटाहरू एउटा सारेर ल्यायो
भद्रकालीको सबै त्यही हो कि
त्यही भाइ भित्रको सारेर
पुरुषेल भित्रको कुलदेवता सारी सारी त्यसो भए
भद्रकाली आएको सिंहदरबारभित्र त त्यस्तो पूजा गर्नु त दिँदैन त्यो बेला त्यो भएको हुनाले अब प्रतिष्ठापना गरेर बाहिर ल्याएका हुन् तिनीहरू
दुर्गाजी तपाईँलाई थाहा छ यो हामीले प्राय यस्तो उहाँहरूसँगै उहाँ जस्तैसँग कुरा गर्दाखेरि उहाँले एउटा कुरा भन्नुहुन्छ कि त्यहाँ एउटा चाकर सीमा भन्ने थियो अरे एकदमै महत्वपूर्ण रूप थियो
सुनेको मात्रै
हजुर
के भने कि हाम्रो यो मेरो विचारमा धेरै भाग छैन त्यो वीरेन्द्रको यो राजाभिषेकतिर उसलाई हटायो क्या त्यो खुल्ला मञ्च बनायो नि अहिले मञ्च बनायो नि खुल्ला मञ्च होइन यो हाम्रो सैनिक मञ्च बनायो नि त्यो बनाउँदाखेरि त्यो भत्कायो त्यो एउटा बिचमा ठुलो खरीको बोट अनि त्यसको त्यो सिपाहीहरूको छ नि सिपाहीहरू शालिक त्यो सर्कल नै चारैतिर शालिगहरू राखेको र एउटा राम्रो हेर्न
सैनिक मञ्चमा अहिले
पहिला राजाहरू पनि त्यहीँ आएर बस्ने अनि त्यहाँ मार्च पास हुने इत्यादि पहिला हाम्रो सैनिक यो सैनिक मञ्च थिएन त्यसमा हुन्थ्यो पछि अब त्यो किन भत्कायो त्यो मैले बुझेको छैन हुन त त्यस बेला महेन्द्रलाई त्यो फ्ल्याग फ्ल्याग पनि त्यहीँ देखाएको थियो क्या थापा साहब
त्यो
सर्वसाधारण भइसकेपछि होइन हामी विद्यार्थी थियौँ त्यस बेला अब त्यो भएकोले भत्काएको हो कि होइन अथवा त्यो अहिले सैनिक मञ्च बनाउनुको निमित्त त्यहाँ त मार्च पास गर्ने ठाउँ बनायो नि त्यसले त्यसको निमित्त भत्काएको हो कि तर जे कारणले भत्काएको भयो भने त्यो कारण चाहिँ बिठिक थियो कि त्यो भत्काउनु नहुने चाहिँ त्यो चाहिँ रुख
भत्काएको
त्यो खरीको बोर्ड भनेपछि त्यो अब हिस्टोरिक अब त्यो पहिला पहिला चाहिँ त्यो के भन्छ अब राणाहरूले ती के मान्छेहरू जमा गर्नेदेखि लिएर
उर्दीहरू जारी गर्नेदेखि
लिएर असबै कुरा हुन्थ्यो अरे त्यहाँ त्यो त मलाई पनि थाहा छैन मलाई थाहा भएको बेलामा आफू त फुटबल खेल्ने बेला
त्यो बेला भन्थ्यो नि अब सैनिक जम्मा गर्नु पर्यो भने हाम्रो धरहराबाट बिगुल बजाउँथ्यो बिगुल बजाएपछि अब त्यहाँ यहाँ त सैनिकहरूको कुनै ब्यारेक थिएन घर घरमा बस्थ्यो हामी जस्तो मान्छेहरूको घर घरमा बालमा बस्थ्यो अनि उनीहरू सबै त्यो बिगुल बजाउन साथ जानुपर्ने टुली खेल चाहिँ खरी बोटमा जानु पर्थ्यो
होइन
यो 7 सालसम्म पनि थियो 1947 यो सेकेन्ड ग्रेट वारमा जितेर आएपछि त्यहाँ मिलिटरीहरूले सहर घुमाएर त्यहाँ मार्च पास गराएको थियो त्यो बेला सम्म मलाई थाहा थियो सानो बच्चा थिएँ तर मार्च पास गर्न आएको सबै थाहा थियो त्यो बिगुल बजाउने सबन थाहा थियो तर त्यहाँ जम्मा हुन्छ त्यस्तो भनेको देखाएको छैन किनभने म त्यो बेला अब 8-9 वर्षको मात्रै थिएँ
हामीले सुने अनुसार जुन त्यो चकर्सीमा भनेर थियो त्यो त्यसको वरपर सैनिकको सालिकहरू थियो त्यही अहिले साई मञ्चमा भएको भन्नु भन्छ नि हामी सैनिक मञ्च भन्छौँ अहिले त त्यही सालिक
हो
ए अनि त्यो ठ्याक्कै कहाँनिर थियो त त्यो
हुन त याकाशिवामा दुईटा छ याकाशिवा भनेको एउटा मात्रै रुख भने त्यो चाहिँ अब त्यो गुरु मापासँग सम्बन्धित ठाउँ हो त्यो त्योभन्दा अलिकता त्यो बिचन त्यो नजिकै छ याकाशिवाको नजिकै छ त्यो खरीको बोट पहिलाको र त्यो चाहिँ याकाशिवा भनेको त्यो रुख पनि राम्रै झ्याम्म मिलेको सिमेट्रिकल छ तर वास्तवमा चाका भनेको चारैतिर राउन्ड त्यहाँ चाहिँ त्यो बनाएको छ ढुङ्गाको के
घेरेको
ठ्याक्कै राउन्ड के एकदम त्यो बनाएको
अनि त्यो सिपाहीहरूसँगै मोमेन्टो जस्तो राखी छोडेको छ नि त्यो
तपाईँहरूको कुरा सुन्दा त टुडिखेरले कुरूप भाव जस्तो लाग्यो कि मलाई त कुरूप भाव जस्तो लाग्यो हामीसँग केही कुराहरू हामीले हिजो केही त्यहाँ जुन टुडी खेलमा बसेर उनीहरू जसरी त्यहाँ टुडी खेलमा बसेर के काम गर्छन् टुडी खेल कसरी सदुपयोग भइरहेछ भनेर हामीले त्यहाँ टुडी खेलका बासिन्दा होइन त्यहाँ आएको बटुवा भनौँ न त्यहाँ अब यहाँहरू जसरी खेल्न अब समय पास गर्न के गर्न आएको थियो उहाँहरूसँग सोधेका छौँ उहाँहरूको पनि कुरा सुनिहालौँ न एकचोटि खुला मञ्चमा यहाँ पार्किङ पनि अव्यवस्थित छ अनि फोहोर मैला जताततै फालेको छ यो पसल राख्ने ठाउँ पनि व्यवस्थित छैन जताततै बाटो अलिक ठाउँ बाटो राखेर बनाएको कसरी राम्रो हुन्थ्यो होला
लाग्छ अब कहिले समारोह गर्न लागि होइन केही दिनको लागि भइरहेको छ लाग्छ मलाई चाहिँ
खुला मञ्च अब विगत वर्षदेखि नै खाली रहेको अवस्था र यहाँ विभिन्न राजनीतिक दलहरूले भाषण गर्ने आफ्नो शक्ति प्रदर्शन गर्ने थलोको रूपमा चाहिँ यो चाहिँ पहिचान भएको अवस्था
यो स्थललाई साह्रै सार्वजनिक पनि साह्रै फाटफुटको फोहोर फाल्ने जस्तो बनाइसक्यो क्या
यो खुलामा चाहिँ होइन यो फोहोरहरूलाई चाहिँ अलिक व्यवस्था गर्नु पर्यो
यो खुला मञ्च नाम पनि खुला मञ्च अनि ठाउँ पनि खुला मञ्चकै अवस्था देखियो कुनै व्यवस्थित चाहिँ देखियो छैन खासमा हो भने खुला मञ्चमा यो मञ्च छ त्यसैको नामले खुला मञ्च भनेका छौँ यहाँनिर कबड्डी तरिका भइरहेको छ सदुपयोग गर्ने बेला त भाषणदेखि लिएर दुनियाँभरको चाहिँ काम चाहिँ यही ठाउँमा हुन्छ तर हामीले त्यो देख्न पाइराखेका छैनौँ अहिले भएन भनेर यो सडकतिरको चाहिँ पेटीमा चाहिँ राखेका चाहिँ जति पनि व्यापारीहरूलाई विस्थापित गरेर यहाँ चाहिँ स्थापित गरेको पनि छ
विकास निर्माणको पूर्वाधारले पनि पछि परे जस्तो देखिन्छ र यसको वरिपरि भोग्नु पर्ने भौतिक संरचनाहरू सबै नष्ट हुँदै गएको छ अनि यहाँ चाहिँ अब अव्यवस्थित व्यापारीहरूको अधिकरणले गर्दाखेरि चाहिँ बढीभन्दा बढी फोहोर मैला र प्रदूषण भएको छ यसले गर्दाखेरि यो चाहिँ एकदम दिन प्रतिदिन दुर्गन्धित र यसलाई चाहिँ अब जस्तो संरक्षण नभएर यो चाहिँ दिन प्रतिदिन बिग्रिने गएको अवस्था देखिन्छ
यहाँ अब कस्तो लाग्ने फोहोर मैला धेरै छ अब यसो हेर्दा पनि आफैले अब घृणा लाग्छ नि अब के गर्नु
हामीले अहिले समग्र ट्रेडिसनको कुरा गरिरहेका थियौं अहिले भने हामी खुल्ला मञ्चको प्रयोगलाई लिएर यो जुन जनआवाज छ यो पनि सुन्यौं होइन हाम्रा दुई अतिथि हामीसँग यहाँ हुनुहुन्छ र उहाँहरूको अनुभव हामीलाई बाँड्दै हुनुहुन्थ्यो होइन
हजुर हामीले यसअघि उहाँले टुली खेल कुन कुन क्षेत्रमा फैलिएको थियो भनेर यो गीत बजिरहँदा हामीले छलफल गर्यौं यो कुरा फेरि हामी उहाँहरूलाई सुनाउन पनि अनुरोध गर्थ्यौं कहाँ गर्छौं कहाँ कहाँ थियो भनेर यसरी हामीले बीचमा गीतभन्दा अगाडि प्रमिलाजी एउटा आवाज सुन्यौं जनआवाज सुन्यौं नि जनआवाज सुन्यौं तपाईँले भन्नुभएको थियो उहाँहरूको कुरा जस्तो दुईजना हाम्रो अतिथिहरूको कुरा सुन्दै जाँदा त अहिले टुँडी खेल कुरुप्पो भएको हो कि भनेर यहाँले भन्दै गर्दा हामीले त्यो सुन्यौं र यहाँलाई कस्तो अनुभव भयो त्यो सुनेर साँच्चै टुँडी खेल अहिलेको र त्यतिखेरको अवस्था भन्दा अहिले कुरुपमै भएको अथवा कस्तो लाग्यो यहाँलाई उहाँहरूको आवाज सुन्दा
उहाँहरूले त्यो पहिलाको देख्नु भएको थियो कि थिएन थाहा छैन मलाई त्यो कुरुप चाहिँ भएकै हो एउटा त त्यो यत्रो ठुलो एसियाकै सबभन्दा ठुलो परेड ग्राउन्ड भन्ने हरियो एक छेउदेखि अर्को छेउसम्म है अब त्यसलाई टुक्रा टुक्रा पार्यो अनि के पार्क भनेर के बनायो खुल्ला मञ्च भनेर के बनायो त्यो त्यसै पार्क थियो कि त्यहाँ केही गर्नु पर्दैन थियो त्यो घाँस पहिलाको त्यो दुबो छ नि त्यसलाई मात्रै मेन्टेन गर्ने भए पनि पुग्थ्यो अहिले त के छ भने बेजारको घाँस उम्र नि त्यो घाँसै पनि राम्रो छैन कि यत्रो यत्रो अग्लो अग्लो हुन्छ त्यो एकदम राम्रो छैन
यो छ नि खुल्ला मञ्चमा उभिएर तपाईँले पनि भाषण दिनुभएको थियो होला है कहिले जस्तो खुल्ला मञ्चमा उभिएर तपाईँले भाषण दिनु अरूहरूले भन्दा फरक खालको प्रयोग तपाईँले गर्नुभएको छ होइन पहिला सानो छँदाखेरि खेल्नेदेखि लिएर अहिले पछिल्लो समयमा आफ्नो राजनीतिक जुन यो वृद्धि विकास भनौँ होइन त्यो बेलामा पनि तपाईँले खुल्ला मञ्चलाई प्रयोग गर्नुभयो साँच्चै यो कहिले पनि तपाईँको मनमा आएन यसमा के गर्नुपर्छ अब यहाँनिर घाँसै रोप्नु पर्यो कि राजनीतिक दलहरूले पनि केही गर्न सक्छ कि भन्ने यस्तो विचार गरिरहेन
म त टुलखेल अझ सानो पार्नेतिर लागेको विरोध गरे नभए टुलखेल अझै पनि के भन्दाखेरि त्यो सानो पार्ने बाटो अझ फराकिलो गर्ने अझ जस्तो बिजी त्यो अड्डा छ नि यतातिर नफाइ त्यो बाटोलाई फराकिलो नगरिकन यतातिर फराकिलो गर्ने त्यसमा म त सांसद भएको हुनाले एकदम विरोध गरे नि उता लाने भयो उता लाऊ नभए त म त विरोध अहिले अब के भन्यो भने अब उपरान्त अब मिच्दिन बार बनाएर भनेको छ तर बार चाहिँ बनाएकोमा पानी जुन जानुपर्ने सिस्टम पनि बनायो तर चाहिँ जुन माटो जुन अलि चाहिँ निकाल्नु पर्थ्यो त्यो ढल्लो त पानी जानु पर्यो नि त्यो चाहिँ गरिदिएको छैन
यो साँच्चै बार कहिले लगाएको कति सालतिर
धेरै भएको छ
भर्खरै हो यहाँ चाहिँ प्रमुख हुनुहुन्थ्यो मेयर हुनुहुन्थ्यो केशव स्थापित उहाँले केशव स्थापितको पालामा हो कि
होइन
त्यो जुन काठमाडौँ हरियाली भनेर एउटा अभियान सुरु भएको थियो त्यतिखेर चाहिँ
बार फेरेको चाहिँ त्यो बेलामा हो
है तर के भन्दाखेरि सबभन्दा पहिला त यो टुक्रा टुक्रा गरेर टुल्ठेललाई एकदम खतम पार्यो अब चाहिँ बिल्डिङ बनाउने अब कसैले त्यसमा पर्मिसन लिनु भने कि नभने त्यो के भने यत्रो अमूल्य त्यो जमिन हो कि त्यो काठमाडौँ जस्तो यस्तो घना बस्ती भएको पहिलाको चौरहरू हाम्रा थाहा छ कति चौरहरूमा हाम्रो चाहिँ भनेहरू हामी त भोज खाने त्यो चौर पनि सबै खतम सार्वजनिक त्यो ठाउँहरू पनि कसरी निजीकरण भयो थाहा छैन त्यो यो बदमासी अदालत त्यो अड्डामा बस्ने र चाहिँ त्यो गर्ने यो मिलेर सब चाहिँ निजीकरण गरेर घर ठुला ठुला घर आश्चर्य हामीलाई आज हिजोसम्मको त्यो सार्वजनिक जमिन कतै कतै त्यो के भन्छ कमलको फुल फुल्ने ठाउँहरू त्यो सबै अब निजी भयो कसले बेच्यो त्यो कसै निजी भयो त्यसरी के भन्दाखेरि सबै खुला खुला ठाउँहरू पहिला हाम्रो भोल्ने ठाउँहरू पनि छ है घर सबै है यहाँ आजकल त्यो पार्टी खुस्छ ल्याएको छ अब ओपन स्पेसै छैन
तपाईँ यो कुरा गरिरहँदा हामीले म यो पनि जोड्न चाहौँ प्रमिलाजी हामीले यो टुँडी खेल कुन अन्तर्गत कुन निकाय अन्तर्गत पर्छ र यसको इतिहास के हो अलिकति खोतलाउँ भनेर पनि घुमेको होइन यो हप्ता अस्ति हामी त्यहाँ जाँदाखेरि हामी काठमाडौँ महानगरपालिकामा गयौँ त्यहाँ यो हामीले हेर्दैनौँ यसको संरक्षण हामीबाट हुँदैन भनेर भन्ने कुरो आयो अनि त्यहाँबाट पनि यो राष्ट्रिय सभा गृहले हेर्छ कि भन्ने कुरो जस्तो पाएन र हामी त्यहाँ पनि गयौँ त्यहाँ पनि त्यो कुरो पाइएन यो हामी अन्तर्गत पर्दैन भनेर यसो हेर्दै जाँदा बेबारिसे भएको हो क्या हो टुनी खेल
त्यहाँ त हामीले होइन सेना त्यहाँले त्यहाँ गार्ड गरेको हामी पाउँछौँ हो त्यो पनि सैनिक मञ्च भन्छ होइन तर के भने जसको त्यो जिम्मामा भए पनि त्यसले जिम्मेवारी पूरा गरेको छैन किनभने त्यहाँ चाहिँ अब कहिलेकाहीँ चाहिँ ठुल्ठुलो म्युजिक कन्सर्ट गर्छ कहिलेकाहीँ ठुल्ठुलो मेला गर्छ यस्तो फोहोर गर्छ हिलो गर्छ पैसा चाहिँ लाखौं करोड कमाउने होइन गर्छ तर त्यसबाट टुल्केललाई जोगाउने राम्रो पार्ने त्यसलाई ब्युटिफाई गर्ने कति पैसा आउँछ त भन्दाखेरि एक पैसा पनि आउँदैन
त्यो पनि हो तपाईँले त्यो पनि भन्नुभयो अघि हाम्रो हामीले सोधेको जनआवाजमा राजनीतिक दलहरूले शक्ति प्रदर्शन गर्ने ठाउँ पनि भएको छ त्यो भन्ने कुरा गर्नुभएको थियो नि त्यो पनि हो नि किनभने राजनीतिक दलहरू त अब सरकारमा
होइन तपाईँले भनेको तपाईँले सम्पूर्ण टुल्केलमा होइन त्यो खुला मञ्चमा मात्रै हो सरकारले पनि त्यही प्रदर्शन गर भनेर बनाइदिएर त्यसो भएको हो त्यो रत्न पार्क पनि त्यो पार्क बनाएर सब बिगार्यो त्यसको जुन त्यो होइन त्यसको सौन्दर्य त्यही नै बिगार्थ्यो कहाँ त्यो सिमेन्टको फ्ल्याटहरू राखेर कहाँ राख्दा के गरेर त्यो वास्तव हेरेर लागेको छैन त्यो
यो यसरी परिवर्तन भइरहेको अहिले हामीले देख्यौँ तपाईँहरूले हामीले भन्दा बढी परिवर्तन देख्नु भएको छ साथै द्रव्य रत्नजी यहाँले त्रिभुवनको शासनकाल देख्नु भएको थियो सानो सँग देख्नुभयो महेन्द्र वीरेन्द्र ज्ञानेन्द्र चार राजाको
शासनकालमा
नि तपाईँले त्यहाँ यो टुरी खेलभित्र भएका केही एकदम यो राजनीतिक रूपले धेरै महत्वपूर्ण घटनाहरू त्यस्तो पनि देख्नुभयो होला है
त्यस्तो भनेको त त्यही अब के भन्छ राजा त्रिभुवन फर्केर आउँदा त्यहाँ चाहिँ एउटा सभा गरेको त्यो चाहिँ सम्बन्ध देखाएको छु
भारतबाट फर्केर आउँदाखेरि
तर त्यो चाहिँ टुली खेललाई हाम्रो मान्यजीले भने जस्तो टुक्रा गरेको साह्रै ऊ भयो किनभने खालि चाहिँ पैसा कमाउने नियत मात्रै राख्यो त्यहाँ अब फर इक्जाम्पल अब यो उत्तर रानी पोखरीको निर त्यो ढुङ्गाको एउटा हात्ती बनाइरहेको थियो त्यसलाई समेत छेकेर पहिले चाहिँ पार्क रेस्टुरेन्ट भनेर बनाएर त्यहाँ सरकारले पैसा कमायो बेकारको बिल्डिङ बनाएर त्यहाँ अब डिपार्टमेन्टल स्टोर जस्तो बनाएर त्यो एकातर्फबाट चाहिँ रानी पोखरी नै छेकिदियो
पाउने ठाउँमा
त्यहाँ सबभन्दा पहिले सर्वोच्च अदालत त्यही थियो
पार्कमा त्यहाँ घरहरू
थियो पछि भट्काएको त्यो उसको पालोमा भट्कायो भने याद भएन त्यो एक टुक्रा अलग्गै गरिदियो त्यसपछि यो चाहिँ खुला मञ्च बनाइदियो त्यसपछि सैनिक मञ्च भयो सैनिक मञ्चले पनि अब तार बेरेर राखेको छ त्यसपछि उताको त अब कसैको पनि होइन त्यो त पुरा व्यवहारिस भएर उहाँले भने जस्तो जंगल जस्तो घाँसहरू उम्रिन्छ
त्यस
कारण चाहिँ त्यो खुल्ला ठाउँ भनेको त अब कति आवश्यक भने त सबैलाई थाहा छ होइन त्यो त्यस्तो मैदान त चाहिन्छ नै त्यसमा पनि त्यो त ऐतिहासिक मैदान किन हामी बच्चा बेला पनि हाम्रो बाबुबाजेहरूले भन्थ्यो नि एसियाको सबभन्दा ठूलो प्यारेड ग्राउन्ड भनेको यही भन्थ्यो तर होइन त्यो चाहिँ थाहा छैन किन इन्डियामा हेर्दाखेरि अब त्यहाँ पनि त्यो सैनिकहरू बस्ने ठाउँमा त ठूल्ठूला छन् त्यस्ता प्यारेड ग्राउन्डहरू तर भन्थ्यो त्यस्तो अब बच्चा बेला होला जस्तो पनि लाग्थ्यो त्यो चाहिँ मलाई थाहा भएन कोही लिखित त होइन त्यो तर चाहिँ सुनेको त्यही हो एसियाको सबभन्दा ठूलो त्यसलाई यसरी टुक्रा टुक्रा गरेर सैनिकहरूले अब त्यो पछि लिएर
जस्तो पनि छ
यो डाक्टर मानन्दरले पनि त देख्नुभएको छ धेरै राजनीतिक परिवर्तनहरू तपाईँले त्यो टुरी खेलमा त्यस्तो केही महत्वपूर्ण घटनाहरू भएको कुनै अनुभव देख्नुभएको
अब त्यस्तो के भन्दाखेरि त्यो राजनीतिक घटना घटाउने ठाउँै होइन खुल्ला मञ्च बनाइसकेपछि मात्रै होइन तर तैपनि पहिला चाहिँ खुला मञ्च नबनाउँदैमा त्यो 18 सालमा ब्ल्याक फ्ल्याग त्यो सैजाले उनीहरू देखाएको
त्यसलाई
म त्यसमा म जुम पनि जुलुसेमा थिएँ त्यसमा कलेजको त्यो युनियनको सेक्रेटरी जनरल सेक्रेटरी थिएँ होइन त्यसकारण त्यो एउटा त्यहाँ घटना अनि त्यसपछि यो 46 सालमा जब आन्दोलन सफल भयो त्यो ठूलो मास मिटिङ त्यही खुल्ला मञ्चमा भएको थियो र त्यस बेला गिरिजाले यो सबैको जिरो पञ्चको पनि जिरो भन्छ भनेपछि त्यहाँ झन्डै ठुलै घटना झन्डै झन्डै घटिसकेको थियो त्यहाँ मान्छे उत्तेजित भएर उसलाई बोल्नु पनि दिएन त्यहाँ चाहिँ एकदम गडबडै भइसकेको थियो हम्मे हम्मे पर्यो अनि त्यहाँ अरू चाहिँ भनौँ न पद्मरत्न लगायत अरू सबले मिलेर बल्ल बल्ल त्यसलाई चाहिँ ठुल्ठुलो घटना कि झन्डै त्यसले
राजनीतिले अनेकैतिर मोड्न लागेको
छ त्यस्तो भएको थियो तर के भन्दाखेरि तपाईँले भने जस्तो त्यो खुल्ला मञ्च मात्रै राजनीति गर्ने ठाउँ छोड्या हो अरू ठाउँमा चाहिँ त्यो छैन तर के भन्दाखेरि पहिलाको त्यो प्रयोगमा अहिले चाहिँ केटाकेटी घुम्ने ठाउँ भेट्ने ठाउँ गफ गर्ने ठाउँ भएको छ हेर्नुहोस् है लभर्स पार्क जस्तो पहिले त्यस्तो थिएन त्यो चाहिँ पहिला हामी चाहिँ गएर आराम गर्ने हावा खाने हावा खाने भने नि टुरिल जाने हो कि फुटबल खेल्ने गफ गर्ने ठाउँ हो हाम्रो अहिले चाहिँ केटाकेटी चाहिँ बिहानैदेखि केटाकेटी चाहिँ के भेट्ने गफ गर्ने ठाउँ भएको छ अहिले चाहिँ
भनेपछि हेर्दा हेर्दै तपाईँहरूको उमेरसँगै टुरी खेल कस्तो भयो कस्तो भयो जस्तो लाग्छ यहाँलाई यसलाई अब संरक्षणको केही गर्न सकिन्छ कि जस्तो डाक्टर मंगलसिद्धि मानन्दर त अब नेकपा एमालेको तर्फबाट नेता हुनुहुन्छ होइन तपाईँ पटक पटक सरकारमा गइसक्नु भएको छ र जान अझै पनि जानुहुन्छ तपाईँ एउटा नीति निर्माण तहमा तपाईँ पुग्नुहुन्छ त्यहाँ जानुभयो भने तपाईँले त्यसलाई सुधार गर्ने यो
टुरी खेललाई आमा बुवा दिने कुनै काम गर्न सकिन्छ
अहिले पनि म लागेको छु अहिले पनि त्यो कार्यकारी अध्यक्ष भेट्यो भने पनि म भन्छु यो गर्नु पर्यो ऊ गर्नु पर्यो यसो गर्नु पर्यो भन्छु है अनि त्यो टुर्खेल चाहिँ त्यो सानो पारेर बाटो फराकेर ऊ गर्नु पर्दाखेरि पनि म चाहिँ त्यहाँ उभिया थिएँ विरोधमा फराकिलो पार्ने भने उतातिर गएर टुर्खेल बिगार्न पाइने यसरी गरिया छ र अहिले वास्तवमा अब त्यहाँ स्लोप मिलाउने र घाँस सपार्ने घाँस काट्दैन कहिले पनि काट्दैन होइन यो नकाटेपछि त्यो जंगली झार जस्तो के बेजारको घाँसमा
त्यो मलाई चाहिँ एकदमै यो अचम्म लागिरहेको पहिला पहिला जुन समयमा तपाईँ त्यहाँ खेल्नुहुन्थ्यो सानो बेलामा होइन त्यो बेलामा यहाँले भन्नुभयो नि एकदम राम्रो घाँस हुन्थ्यो दुधोको घाँस हुन्थ्यो
ढिलो
हुँदैन अनि त्यो बेलामा पनि त काट्नुपर्ने होला कसरी त्यो अलि सफा गर्नु
पहिला के भने अब गाईहरू पनि चर्थ्यो होइन अनि स्लोप पनि दुबो त त्यति राम्रो हुँदैन नि कहिले पनि होइन अनि स्लोप पनि मिलाएको बार हालेको थिएन पहिला होइन त्यसले गर्दाखेरि हिलो पनि हुँदैन थियो अहिले के भन्दा बार हाल्यो बार हालेपछि ढल पनि बनायो बनाउँछ तर ढलमा पानी जाने गरेन मुख्य कुरा त्यो हो
अब यो हामीले अलिअलि पुरानो राजनीतिक स्मरणहरू पनि होइन थोरै यहाँनिर त राख्यौँ साथै यो हामीले होलीको बेलामा देख्छौँ यसरी चिरलाई त्यहाँ लगेर बीचमा एकदम दम्काएको देख्छौँ फेरि एउटा गुरुमापाको कथा पनि त्यसैमा जोड्न आउँछ अरू कुनै किसिमको यो सांस्कृतिक कारणले वा भनौँ सांस्कृतिक कामको लागि टुरी खेलको प्रयोग भएको तपाईँहरूले देख्नु भएको छ पहिला पहिला
पाँचवटामा तिनवटा रस जुडाउने भनेको त्यही भित्र हो
राति
त्यो कति हामी हेर्नु जान्छौँ पहिले
ए चाहिँ टुरी खेल
टुरी खेलमा गर्थ्यो अनि दिउँसो मात्रै त्यो असममा भयो
अनि घोडे जात्रा नि
त्यो त मलाई पनि थाहा छैन मैले पनि केटाकेटीदेखि हेरे हो
सानो बेला पनि देख्नु भएको थियो एउटा पाँचअरे थप्नु भयो तपाईँ अरू
पाँचअरेमा त्यो एउटा तिनवटा दिदी बहिनीहरू भेट्ने ठाउँ एकचोटि राति भेट्छ असनमा टुरी खेलमा अनि अर्को दिउँसो असनमा
अहिले पनि टुरी खेल
अस्ति माथिको कुरा हो नि अस्ति माथि कति
पाँचअरेको बेलामा पूर्णिमा
अब राति
पूर्णिमामा त त्यो चिर लगेर त्यहाँ जलाउने
होइन अहिले त्यो तिनवटा खट
पाँच
राति गर्छ र अहिले मलाई त्यो
किनभने त्यो अङ्केश्वरी त्यहाँ ल्याउँदाखेरि हामीको टोल पनि ल्याउँछ कि
अङ्केश्वरी
हुन्छ चामुण्डा ल्याउँछ
यति धेरै काममा हामी टुरी खेलको प्रयोग अहिले पनि गरिरहेका छौँ है त्यसो भए त
गुरुमापालाई चाहिँ थपाएर पठाएर त्यहीँ राख्यो हो त्यहीँ खुवाउनु जानु पर्थ्यो वर्ष
भूकम्प भयो भने सबै जाने ठाउँ खेल्थ्यो पहिला पनि त्यहीँ हालेका थियो अब त्यस्तो अरू पनि चाहिन्छ हामी कहाँ घनत्व बढिया छ घर अग्लो अग्लो भएको छ अब एउटा भूकम्प चाहिँ ठुलो आउँदैछ अरे भनेर अब विज्ञहरू भन्छन् कुनै बेला पनि आउन सक्छ भन्छन् गएर बस्ने ठाउँ अरू छैन टुरी खेलै मात्रै छ अहिले
तर टुरी खेलसम्म पुग्न सकिन्छ कि
पिनागरजी त अहिले त्यो ठाउँबाट सर्नु भएछ मंगलसिद्धि मानन्दर अझै पनि त्यही वरपरमै हुनुहुन्छ होइन मंगलसिद्धि मानन्दर त अझ जान पनि भ्याउनुहुन्छ होला रवि रत्नजी त
बाहिर भने अब मेपीसम्म बस्नु भएछ
अहिले यसो हेर्दा रवि रत्नमा चिलादर जिल्ला कस्तो तपाईँ टाढा जानु भएको छ अहिले त्यो बाटो हिँड्दा तपाईँले आफ्ना ती बाल्यकालका स्मरणहरू कसरी सम्झिनुहुन्छ टुली खेललाई
हेरेर म त्यहाँ त्यस्तो गर्थेँ, यहाँ खेल्थेँ, होइन यसरी साथीभाइसँग भेट्थेँ भने केही कुराहरू याद आउँछ?
याद आउँछ, किन भनेदेखि त्यहाँ अब हामी कुस्ती खेल्दै त्यहाँ क्लासको साथीहरू छुट्टी छुट्टी गऱ्यो भने झम्पुली खेल गइन्थ्यो, त्यहाँ चाहिँ कुस्ती खेलिन्थ्यो, कस्तो कस्तो मजा हुन्थ्यो। त्यो रेलमा बसेर हामीहरू गफ गरिरहन्थ्यो, चल्ने रेल होइन त्यो डिब्बा मात्रै, मजाले बसेर गफ गर्ने ठाउँ हो। अनि भेट्दाखेरि पनि त्यही रेलमा हो भनेपछि पुग्यो नि टुली खेलमा।
कहिले कहीँ जानु मन लाग्छ अहिले? यसो पस्नुहुन्छ, छिर्नुहुन्छ?
अहिले अहिले त जान्दैन, किनभने अहिले साह्रै फोहोर भइसक्यो। त्यो खेल खेल्नेहरू धेरै भयो नि, पहिले त एउटा फुटबल अहिले त क्रिकेट पनि त्यही खेल्नु भयो, फुटबल पनि त्यही भयो, दुनियाँभरको खेल्यो। त्यो अब त माटै माटो ढुलो ढुलो कुरा मात्रै छ के
अहिलेसम्मको यो हाम्रो कुरामा। अघि दुर्गाजी यहाँले पनि भन्नुभयो नि, कसले हेर्छ यो टुरी खेललाई भन्ने शुद्ध पनि छैन अहिलेको समयमा त, होइन? तर प्रयोग कसले गर्छ त भन्दाखेरि हामीले नै गर्छौं, अझ बढी स्थानीय मानिसहरूले, होइन? त्यो बेलामा नि कहीँबाट अब टुरी खेलको संरक्षण गर्न कहीँ न कहीँबाट यो चाडबाडको नाममा अब अरू अरू कारणहरू दिएर टुरी खेल प्रयोग गर्ने स्थानीयवासीहरूले पनि गर्न सक्छन् कि केही भन्ने लाग्दैन?
मैले जिम्मेवारी दिनु पर्यो नि। अहिले मेरो विचारमा सेनाले त्यो जिम्मेवारी ल्याए जस्तो बुझिन्छ, किन सैनिक मञ्च उसैले गार्ड गरेर बस्छ, त्यहाँभित्र जान पाउने अथवा नपाउने, मोटर जान पाइने अथवा नपाइने, त्यो सबै उनीहरूले रेखदेख गरिरहेछ। त्यो बार लाउँदाखेरि त्यो नगरपालिकाको हो कि जस्तो भएको थियो त्यो एकपल्ट, अब तपाईँले गएर सोधेपछि होइन भनेपछि त त्यो पक्कै पनि सेनाको उसमा हुनुपर्छ, होइन छैन भने पनि जे होस् एउटा कुरा चाहिँ पक्का, जसको जिम्मेवारी हो त्यसले चाहिँ राम्रो जिम्मेवारी पुरा गरेको छैन।
प्रमिलाजीले भनेको जस्तो हो, जिम्मेवारी पूरा गर्ने हो, तर त्यहाँको सरोकारवालाहरू हामी सबैजना हौ र हाम्रो पहलमा केही हुन सक्छ?
किन हुन
सक्छ?
यस्तै यो कुराकानी गराउनुहोस्, यो सबैले चाहिँ यो चेतना यस्तो आउने कुरा गराउनुहोस्, अनि अझ के भन्दाखेरि यसको जिम्मेवार हुन सक्ने जस्तो अब अहिले कार्यकारी निर्देशक भन्छ के अरे अधिकृत अधिकृत उसलाई बोलाउने अथवा चाहिँ सेनाको पनि त्यस्तै कोही बोलाएर किन हुन सक्दैन हामी भन्न सोध्न सक्छौ कि किन नसक्नु, होइन? त्यो गर्दाखेरि के भइ पोहाल्छ कि घाँस चाहिँ काट्ने अनि डुबो चाहिँ धेरै हुने अनि पानी चाहिँ त्यो बोक्ने भइहाल्छ कि, होइन? त्यसो भयो भने टुरी खेल राम्रो हुन्छ।
टुरी खेललाई कसैको जिम्मा लगाउनु मात्रै सक्यो भने पनि आदि समस्या त समाधान हुन्छ
होइन? त्यहाँ दिमाग मात्रै लगाउने हो भने त्यो टुरी खेल अहिले पनि सफा गर्छ, आज पनि देखिरहेको छौँ सफा गर्ने भनेर बजार्छ। अब घाँसलाई किन बजार्नु पर्यो? एकछिन पानी परेर घाँस त त्यसै त्यो कुहिएर जान्छ। त्यहाँ त प्लास्टिकको बोतल त्यो त्यो गुटखा कुटखा यस्तो त्यो प्लास्टिक कुहिएन, त्यो मात्रै निकालेर पुगिहाल्छ नि, अब बजार्छ। अब फेरि के छ भने ती न्यू छ, कहिले बजार देखिँदैन, टुरी खेलमा बजार कहाँ हुन्छ ती? फेरि अब यस्तो छ कि हाम्रो प्रायोरिटी पनि प्राथमिकता टुरी खेल पनि सफा गर्नु ठिकै हो, तर टुरी खेल सफा गर्दाखेरि प्लास्टिकको सामान बटलहरू मात्रै निकालिदिनु, अर्को सोतकै चाहिँ बिल्डिङमा जाने कुरा।
मलाई यस बेलामा नि जान्न मन लागेको चाहिँ तपाईँहरूको विचार है त, द्रव्य रत्नज्यूको विचार, टुरी खेललाई अब पहिलाकै अवस्थामा त लान सकिँदैन किनभने धेरै समय गरिसके,
धेरै टुक्रा भइसक्यो। अब त्यो जिम्मेवारी पनि यसो हेर्दा त सैनिकै जस्तो छ, किन सैनिक मञ्च त्यही छ, होइन? तर सैनिकहरूले पनि जिम्मेवारी कस्तो गरिरहेछ भने आँडा मात्रै ल्याए जस्तो, त्यहाँ बाढ लगाइदिएछ, यता चाहिँ जहाँ अहिले खेल हुन्छ अथवा चाहिँ त्यहाँ मान्छेहरू घुम्न जान्छ त्यो ठाउँलाई त उनीहरूले वास्ता गरेका छैन। यसो गर्दाखेरि उहाँहरूले नै जिम्मेवारी पनि आधा मात्रै लिए जस्तो देखाइसक्यो, अब यो त जिम्मेवारी कसले लिने भयो?
यस्तो बेलामा तपाईँहरूले त पहिलाको टुरी खेल पनि देख्नु भएको, अहिलेको पनि देख्नु भएको, होइन? के गर्न सकिन्छ होला है राम्रो बनाउनको लागि? तपाईँले यसो सोच्दाखेरि आउँछ होला नि मनमा, यस्तो पो हुनुपर्ने टुरी खेल भनेर?
होइन, त्यो पुरै मेरो विचारले अहिले जुन सैनिक मञ्चदेखि सहिद गेटसम्मको सैनिकलाई नै जिम्मा दिएर त्यो चाहिँ खुल्लै राखिछोड्नुपर्छ। अब यो चाहिँ घोडे जात्रा हुँदा अथवा चाहिँ शिवरात्रिको त्यो गर्दा जुन उनीहरूले अहिले बाघ लगाएको छ नि, त्यहाँसम्म उनीहरूले एउटा टेन्ट लगाएर त्यहाँभित्र मात्र पास बाटो जानु पर्यो, डुङ्गा जानु पर्यो, त्यस कारण चाहिँ त्यो बाघ त हुनु पर्यो, तर त्यसको भोलिपल्ट त्यो बाघ निकालेर सबैको लागि प्रयोग गर्ने किसिमको गरिदिएको भए हुन्थ्यो, किन मिलिटरीसँग त म्यान पावर पनि छ, केही गडबडी गर्यो भने पनि त्यहाँ समात्न सक्ने उनीहरूसँग अधिकार छ।
तपाईको नि मंगल डाक्टर मंगल सिद्धि मानन्दरको पनि त आफ्नै होला नि कुनै यस्तो परिकल्पना
टुरी खेल चाहिँ के भन्दाखेरि अहिले प्रयोग गर्ने पहिलाको भन्दा धेरै बढ्यो ठाउँ चाहिँ बढेन अनि त्यसले गर्दा के भन्दाखेरि फुटबल खेल्ने भने त्यतिकै बढ्यो क्रिकेट खेल्ने भने त्यतिकै बढ्यो भन्दाखेरि घाँस पनि
हरायो
अनि चाहिँ पानी पर्यो
हिलो
अनि पानी परेन धुलो भयो त्यो वास्तवमा त्यो टुर्सेल चाहिँ के भन्दाखेरि पहिला चाहिँ सेक्युरिटी मेरो हिसाबमा है सेक्युरिटीको हिसाबले कताबाट गोलीसली हान्दा भन्दा यतासम्म राखेको हो अब त्यसको आवश्यकता छैन त्यस कारण त्यो मान्छेको त्यो टुर्सेल खेल्ने ठाउँ ठुलो पारिदियो भने अझ त्यो जुन किसिमको धुलो र हिलो अलिक कम हुन्छ कि किनभने धेरै ठुलो ठाउँ पाइन्छ नि
दुवैजना सहमत हुनुहुन्छ कि टुरी खेल्नलाई अलिक फरक
तर के भन्दाखेरि घाँस इम्प्रुभ गर्नु पर्यो पानी चाहिँ सट्ट बग्ने हुनु पर्यो त्यो चाहिँ गर्नु पर्यो त्यो त्यो नगर्ने हो भने त्यो राम्रो हुँदैन अब घाँस त्यो बेजरको घाँस उनी हुँदैछ त्यसले गर्दा पानी चाहिँ जम्छ पानी जमेपछि हिलो भयो अब पहिला हामी चाहिँ पानी नै एक घन्टासम्म पानी पर्यो भने पनि अलि आधा घन्टा एक घन्टापछि फेरि लेट्दाखेरि पनि खास चिसो मात्रै हुन्छ हिलो लाग्दैन ल अहिले जाउँ त एकदम हिलो हिलो हुन्छ त्यस्तो
हामीले यहाँहरूबाट यो खुल्ला ठाउँहरूको संरक्षणको बारेमा केही पहल गर्न सकिन्छ कि भनेर जुन यो हामीले अङ्कहरू शुरू गर्न थाल्यौं तपाईँहरू दुईजनाबाट शुरू गर्यौं होइन अनि तपाईँहरूले बडो रमाइलो साथ पनि दिनुभयो हामीले कति धेरै कुराहरू त थाहा पनि पाएका थिएनौं टुरी खेलको बारेमा सुनेका मात्रै थियौं त्यो कुराहरू तपाईँहरूबाट अझ बढ़ी विस्तृत रूपमा जान्ने पनि मौका पायौं अब जुन यो बहसलाई यहाँहरूले शुरू गरिदिनु भएको छ यसलाई हामीले आउने दिनहरूमा निरन्तरता दिन्छौ अनि दुर्गाजी उहाँहरूले जुन हामीलाई सुझाव पनि दिनुभयो नि यस बारेमा नगरपालिका अनि सैनिक पाइने अवस्था हुन सक्छ कि होइन उहाँहरूलाई राखेर कुरा गर्यो भने केही होला कि नगर यो जुन यो त्यसले कुनै अब अभिभावक पाउला कि होइन यसको बारेमा हामी पहल पनि गर्छौं यो सुझाव सल्लाहका लागि अनि समयका लागि यहाँहरू सबैजनाप्रति धेरै हामी
हामीले
त्यही भन्न खोजेको शुरूआत यहाँहरूबाट भएको छ हामीले यो बहस यहाँहरूबाट शुरू गर्यौं र हामीले फेरि पनि यहाँलाई यस्तो खालको कहिले हामीले हामीलाई चाहिने जानकारीहरूको लागि दुःख दिन सकौंला कहिले चाहिँ यहाँहरू बोलाएर फेरि अर्को यहाँहरू अब काठमाडौँको बासिन्दा भएको भएर अरू ठाउँहरूसँग पनि यहाँहरू सम्बन्धित हुनुहोला यी विषयमा हामी यहाँहरूसँग निरन्तर सहकार्यमा र निरन्तर नजिक निकटता राखेर हामी काम गर्नेछौ र यहाँसम्म आइदिएर यति धेरै कुरा यहाँहरूले हुर्केको त्यहाँ जानेको टुली खेलको बारेमा भनिदिनु भयो फेरि पनि धेरै धन्यवाद खुला मञ्चको तर्फबाट हामीले भर्खरै कुरा गरेका हौ एमाले नेता मात्रै भन्छौ आज हामी उहाँको त धेरै परिचय हामी दिन सक्छौ डाक्टर मंगल सिद्धि मानन्दर हामीसँग हुनुहुन्थ्यो अनि
मन्त्री पनि हुनुहुन्छ उहाँ
शिक्षा मन्त्री होइन अनि यसै गरेर द्रव्य रत्न तुलाधर उहाँ त्यही वरपर टुरी खेलको वरपर हुर्कनु भयो र अहिले एउटा ठूलो कम्पनी हो विविधी कन्सर्नका प्रोप्राइटर हुनुहुन्छ उहाँहरू दुवैजनाले आफ्नो बाल्यकालको स्मरण हामीसँग साट्नुभयो हामी यसपछि विज्ञसँग यही खुल्ला स्थानको बारेमा जानकारी लिन्छौं त्यो बेलामा तपाईँ पनि आफ्नो मनको कुराहरू वा कुनै जिज्ञासा भएमा फोन गर्न सक्नुहुन्छ नम्बर हो 5528091 र 5542245 उहाँ विज्ञ डाक्टर भरत शर्मा हुनुहुन्छ हामीसँग उहाँसँग तपाईँको कुनै जिज्ञासा छ कुनै तपाईँले जानेको थाहा पाएको जानकारी छ अथवा जे छ तपाईँ हामीलाई सुनाउन साट्न र उहाँलाई सोध्न पनि सक्नुहुन्छ
उहाँलाई जानकारी नै छ आजदेखि हामी यो खुल्ला मञ्चमा हरेक मंगलबार एउटा विशेष कार्यक्रम भनौँ अझ विशेष प्रस्तुति लिएर आउँछौं इन्टरएक्टिभ म्यापिङ एण्ड आर्काइभ प्रोग्राम आइम्याप फोर्ड फाउण्डेशन सोशियल साइन्स बहा र रेडियो सगरमाथाको संयुक्त प्रस्तुति पनि हो यो र यसमा हामीले हामी वरपरका खुल्ला स्थानहरूको महत्वका बारेमा चर्चा गर्छौं कति यो चर्चाहरू तपाईँकै घर वरपरको पनि हुन सक्छ ठाउँहरूको पनि हुन सक्छ यसबारेमा तपाईँले जानकारी पनि गराउन सक्नुहुन्छ तर त्योभन्दा पनि अहिले हामीले एक विशेषज्ञलाई नै भनौं होइन यो खुल्ला ठाउँको महत्वका बारेमा जान्नका लागि टेलिफोन सम्पर्कमा निम्ति पनि सकेका छौं
हजुर हामीसँग हुनुहुन्छ डाक्टर भरत शर्मा स्वागत छ यहाँलाई कार्यक्रममा
नमस्कार
हजुर यहाँ टाढा हुनुहुन्छ चाङ्गु नारायणदेखि हामीसँग टेलिफोनमा कुरा गरिरहनु भएको छ हामीले यस अघि लगभग एक घण्टा जति चाहिँ यो टुली खेलको सँग हुर्केका दुईजना व्यक्तित्वसँग छलफल गर्यौं कुराकानी उहाँको अनुभव सुन्यौं हामीसँग हुनुहुन्थ्यो डाक्टर मंगल सिद्धि मानन्दर जो एकजना राजनीतिज्ञ पनि हुनुहुन्थ्यो र सँगसँगै उहाँ टुली खेलमा कसरी हुर्कनुभयो र अहिले उहाँले देखेको टुली खेल र पहिला उहाँले देखेको टुली खेल कस्तो थियो भनेर उहाँसँग छलफल गर्यौं र त्यो अनुभव हामीलाई बाँड्न अर्को पनि व्यक्तित्व हुनुहुन्थ्यो द्रव्य रत्न तुलाधर उहाँहरूसँग कुरा गर्यौं र अब हामीले यहाँसँग चाहिँ समग्रमा खाली ठाउँको महत्व के हो भनेर कुरा गर्छौं सबभन्दा पहिला त्यही नै
के हो त खाली ठाउँको महत्व अहिलेको यो भनौँ न शहरीकरण एकदम घना बस्ती भइरहेको अवस्था पनि छ होइन विभिन्न यो प्राकृतिक प्रकोपहरू पनि आइरहेको पनि बेला छ अहिलेको अवस्था र पहिलेको अवस्थामा खाली ठाउँको महत्व फरक पनि थियो होला
पक्कै पनि बहिनी त्यो पहिले पनि खुला स्थलको महत्व उति नै चटकारो थियो भने अहिले झन् अहिले जनघनत्वसँगै र शहरीकरणको जुन चाप गर्दाखेरि त्यसको महत्व झन् धेरै नै बढेर आएको चाहिने छ तर विडम्बना के छ भने एकतिर त खाली स्थलहरू चाहिने ह्रास हुँदै गइरहेछ दिन प्रतिदिन ह्रास भइरहेछ र विभिन्न तहमा ह्रास भइरहेछ व्यक्तिले चाहिने त्यसलाई चाहिने हड्पिरहेछ भने संस्थागत हिसाबमा पनि हड्पिरहेछ केही क्लबबाटले हड्पिरहेछ केही पोलिटिकल पार्टीको चाहिँ सघाउमा मानिसहरूले हड्पिरहेछन् र केही सरकारी निकायबाट नै त्यो हड्पने काम भएछ मेरो त यो खुला स्थलसँग बडा पुरानो नितान्त सम्बन्ध छ यो इस्यु त मैले 2038-39 सालदेखि झिकिराखेका हुँ बहिनी र खुला स्थल हामीले समग्रतामा भन्ने हो भने नीलो आकाश मुनिको पोखरी खुला स्थल हाम्रो खेती सबै चाहिने खुला स्थलमै पर्छन् डेफिनेसनको हिसाबले र त्यसको रास हेर्ने हो भने मेरो अध्ययनले धेरै अगाडि मैले यो पेपरहरू पनि प्रेजेन्ट गरेको थिएँ त्यसमा के आएछ भने 1970s हरेक दशकमा हेर्दै गयो भने चाहिँ 4-5% हिसाबले खुला स्थलमा रास हुँदै गर्छ
के हाम्रो नेपालको तथ्याङ्क हो
हजुर
हाम्रो नेपालको तथ्याङ्क हो
खास गरेर काठमाडौँको हो काठमाडौँ उपत्यका हेर्ने हो भने चाहिँ 1970s हेर्दै गयो भने 4-5% ह्रास हुँदै गएको छ र त्यो ह्रास हुनमा व्यक्तिले त्यसलाई हड्पिएको छ र संस्थाले हड्पिएको छ गभर्मेन्टले हड्पिएको छ अब त्यो भन्नाले तपाईँलाई लाग्ला त्यो के भन्नु अघि भर्खर तपाईँले डाक्टर मंगल सिद्धी महानन्दरसँग कुरा गर्नुभयो उहाँले के भन्नुभयो मलाई थाहा छैन तर यति मलाई थाहा छ कि मैले टुरी खेलकै परिवेशमा बस्ने हो भने मैले टुरी खेलको पनि अध्ययन गरेका थिएँ त्यो हेर्ने भने रानी पोखरीदेखि दसौँ प्रयोगशालासँग टुरी खेल एउटा सिङ्गो हाम्रो यहाँका पुर्खाहरूले चाहिँ नै प्रदान गरेको एउटा ठुलो सम्पदा थियो र त्यो टुरी खेललाई चाहिँ तपाईँले हेर्नुभयो भने रानी पोखरीलाई नै हामीले चाहिँ त्यसले बाँधेर राखेको जस्तो एउटा सिक्रीले बाँधेर जस्तो गरेका छौँ भने टुरी खेलको टुक्रा टुक्रा इभन तपाईँ भन्नुहोला दशरथ रङ्गशाला रङ्गशाला उपयोगी चिज हो तर के पुर्खाले दिएको त्यो स्थलमै रङ्गशाला बनाउनु पर्थ्यो आर्मी उपयोगी संस्था हो तर के आर्मीको एक्सपेन्सन त्यही हिसाबले टुरी खेल हाम्रो पुर्खाले दिएको चाहिँ खुला स्थललाई हटेर गर्नुपर्ने खण्ड थियो अरू अरू पुरै यो स्टेजलाई हेर्ने हो भने हाम्रो सम्पदामाथि ठुलो चाप छ र बहिनी समग्रतामा भन्ने हो भने खुला स्थलले धेरै धेरै काम गर्छन्
त्यसमा यही जान्न खोजेको जस्तै यहाँले भन्नुभयो नि यो अब रङ्गशाला पनि चाहिएकै हो सैनिकको लागि सचिवालय मुख्यालय पनि चाहिएकै हो
होइन नि स्थल त हाम्रो पुर्खाले दिएको खुला स्थलको रूपमा प्रयोग गर्न दिएको
हामीले त्यसो भए त खुला स्थलको संरक्षण गर्नुपर्छ है भन्ने कुरा चाहिँ नबुझेकै रहेछौँ हगि
होइन कुरा नबुझ्ने त एउटा पक्ष हो कुरा बुझेर पचाएर चाहिँ त्यसमाथि अतिक्रमण भइराखेका छ जस्तो कि तपाईँलाई म भनौँ कमल पोखरी नक्सा एरियातिरको सुन्नुभएकै होला ठुलो सम्पदा थियो अब त्यहाँ पुलिसजीले पुलिस पनि हामीलाई चाहिन्छ पुलिसले नै आफ्नो कम्प्लेक्स त्यहाँ बनाइदिनु हो त्यति बेला पनि यो इस्यु मैले झिकाएको थिएँ बहिनी अब त्यस्तै गरी चाहिने तपाईँ चाहिने यो टुरी खेलको आसपासमा जे जति बनाएको थियो र इभन राजा वीरेन्द्रको टाइममा यो चाहिने मैले यो इस्यु उठाउँदाखेरि प्रताप मल्ललाई हात्ती सहित कहाँ लगेर चाहिँ घुसेर दिएको थियो र हामी हाम्रो सम्पदाको कुरा गर्छौँ अब रानी पोखरी र प्रताप मल्लको के अनुवासी सम्बन्ध थियो हामीले मैले भनिरहनु पर्दैन त्यसै टुरी खेल त हाम्रो पुर्खाले एउटा दिएको समाजको लागि दिएको गभर्मेन्टले क्रिएट गरे होइन पुर्खाले चाहिँ धार्मिक हिसाबले धर्म लाग्छ भनेर र अन्य हिसाबले चाहिँ उनीहरूले दिएको चिजलाई हामीले जनगणना गर्नु कहाँ कहाँ हामी त्यसलाई त्यसमाथि अतिक्रमण र विभिन्न नहुने अतिक्रमण अब जस्तै एकैछिनलाई भनौँ न हाम्रो लाइन चौरको एरिया कत्रो खुला स्थल थियो म त यहाँको मानिस होइन बहिनी म तराईबाट आएको मानिस हो 18-19 सालदेखि मैले देखाएको छु र त्यति बेला नै त्यो ठुलो सम्पदा थियो त्यसैले लगन खेल हेर्नुहोस् त्यहाँको पोखरी र अन्य तहको चिज कत्रो ठुलो अतिक्रमण भएको छ, त्यसरी तपाईँ सानो गौतम हेर्नुहोस् गाजेश्वर एरियामा, त्यसरी सिफलको हेर्नुहोस् है, तपाईँ यो कतिवटा उदाहरण गरौँ र
डाक्टर शर्मा, डाक्टर शर्मा यहाँले जुन खालको यो खुला ठाउँ सार्वजनिक खुला ठाउँहरूको अहिले उदाहरण दिनुहुनु भएको छ, यहाँले सिफल भन्नुभयो, सानो गौचरण भन्नुभयो, यी मात्र होइन अरू हामीसँग हामीले थाहा नपाएका अरू सार्वजनिक खुला ठाउँहरू कति छन् यहाँको ज्ञान भएसम्म हामीलाई भनिदिनुहोस् न।
अब यो अहिले नै म टेलिफोनमा तपाईँलाई आँकडा भन्न चाहन्छु, तर म तपाईँलाई के भन्न चाहन्छु भने पहिले हाम्रो मुस्किलले यो भ्यालीको चाहिने 50 वा 60 को दशकमा चाहिने मुस्किलले 7-8 लाख जनसङ्ख्या भएको ठाउँमा अहिले 30-40 लाख जनसङ्ख्या चाहिने अनएकाउन्टेड हिसाबले भइरहेछ, र त्यो हिसाबले खुला स्थल चाहिने बहिनी के बुझ्नुहोस् भने रिक्रिएसन गर्ने ठाउँ मात्र होइन, खुला स्थलको फङ्सन धेरै हुन्छन् र खुला स्थल हामी बहिनी हाम्रो फोक्सोलाई जोगाउनु पर्छ भने डाक्टर कहाँ कुद्छौँ, यो फोक्सो हाम्रो बेकार हुन्छ, हाम्रो फोक्सोको पनि फोक्सो त्यो खुला स्थल नै हो साइन्टिफिक हिसाबले, हामी जुन अक्सिजन लिन्छौँ र कार्बन डाइअक्साइड मोनोक्साइडहरू फाल्छौँ त्यो खुला स्थलले त्यसलाई कन्भर्ट गरेर चाहिने फोटोसिन्थेसिसको माध्यमबाट चाहिँ गरेर हामीलाई चाहिँ अक्सिजन प्रदान गर्छ, त्यसैले बहिनी सोच्नु पर्यो कि जनघनत्व यत्रो ठुलो बढ्ने, शरीरको चाप यस्तो बढ्ने र खुला स्थल पोखरी पनि हामीले मास्दिने र चाहिँ खुला स्थललाई पनि मास्दै जाने हो भने हामी ठुलो खेलवाड गरिरहेको छैनौँ र बहिनी
त्यो त हो, जुन यहाँले अहिले यो सबै सन्दर्भहरू अगाडि राख्नुभयो र भर्खरै मात्रै भिजाले पनि हामीले अलिअलि झट्का मैले जान्न खोजेको मानिसहरूले यो खुला स्थानको जस्तो कति ठाउँहरूमा त हामी देख्छौँ नि मानिसले आफैले अतिक्रमण गरेको, यहाँले सम्झाउनु भयो सरकारले गरेको छ अतिक्रमण होइन, यस्तो बेलामा खुल्ला स्थानको संरक्षण किन आवश्यक छ भनेर
बहिनी अब हेर्नुहोस्, एउटा त मैले चाहिँ भनिहालेँ कि फोक्सो फोक्सो होइन, अब हाम्रो फोक्सोको लागि हाम्रो शरीरलाई तन्दुरुस्त राख्ने हो भने हेल्दी इन्भाइरोमेन्टको कन्टेक्स्टमा खुला स्थलको एकदम ठूलो साइन्टिफिक महत्व छ। अब अर्को सोसल कन्टेक्स्टमा हाम्रो टुरी खेलकै तपाईँले अघि कुनै डाक्टर मनोहर सिरीले के भन्नुभयो पक्कै राम्रै कुरा गर्नुभएको होला, तर खुला त्यसको चाहिँ त हाम्रो सोसल र कल्चरल युज चाहिँ त्यही लुम्बिनी छ भद्रकाली मन्दिर र कयौं नेवार समुदायहरूको त्यहाँ मन्दिरमा पूजा गरे त्यहाँ चाहिँ भोज भतेर खाने चाहिँ चलन छ। खुला स्थल रिक्रिएसन हिसाबले तपाईँ घुमफिर गर्नुहोस् त्यो हिसाबले तपाईँको त्यसको रोल छ। खुला स्थल चाहिँ हाम्रो देश त भुइँचालो आउने नै ठाउँ काफी हो, त्यति बेला पनि सानो सानो खुला स्थलहरू त चाहिँ सहरभरि चाहिँ थिए, सानो सानो चाहिँ कोर्टयार्डको रूपमा थिए, बाहाल भैलको रूपमा थिए, तिनीहरूमा पनि चाप बढ्दै गएको छ र सबभन्दा त्योभन्दा बढी हुँदा 90 सालको भुइँचालोमा चाहिने यही टुडी खेल्ने चाहिने काम गरेका थियो। अब अहिले त हेर्नुहोस् कस्तो हाम्रो ब्याङ्करप्सी भइरहेछ, सोचमा विपन्नता भइरहेछ कि मेरो लागि त टुडी खेलको पनि त्यो 10-12 फिटको त्यो सुइरो भएको बार चाहिने त मलाई त मेरो लागि चाहिँ त्यो ओपन एयर जेल जस्तो लाग्छ, खुला स्थल भन्दा पनि भिजुअली
बार लगाउनु हुँदैन खाली ठाउँहरूलाई,
होइन होइन खाली तपाईँ संरक्षण गर्नु संरक्षण गर्ने चाहनुहुन्छ तर तपाईँ नै बहिनी हेर्नुहोस् न त्यहाँ ढोका लागेको छ र सुरो लाएर बसेको छ भने त्यो त पब्लिक डोमेन हो, पब्लिकको ठाउँ हो जहाँ कि अनइन्टरप्टेड हिसाबले पब्लिकको एक्सेस हुनपर्छ, त्यसो पनि भुइँचालो आयो भने कसले आएर तालचा खोल्ने र कसरी त्यहाँ मानिस जाने, त्यसैले हाम्रो विपन्नता सोचको विपन्नता हेर्नु राम्रो पार्यो भनेर चाहिने झन् भएको सम्पदालाई चाहिने खत्तम पार्दैन र ओपन एयर जेल जस्तो लाग्छ मलाई, तपाईँलाई के लाग्छ मलाई थाहा छैन।
हजुर, यहाँको भनाइ अनुसार जुन सार्वजनिक खाली ठाउँहरू छन् त्यहाँ चाहिँ बार लगाइनुहुन्न, प्रकोप आउँदाखेरि डक हुन्न त्यहाँ अब मान्छेहरू हतार हतार जाँदा भुइँचालै आइहाल्यो भने पनि गेट खोज्ने कुरो त भएन।
त्यसैले गर्दाखेरि बहिनी यो तपाईँहरूले चाहिँ यो जुन अहिले सुरु गर्नुभएको छ मेरो त अनुनासी सम्बन्ध छ र यो बारेमा म गभर्मेन्टको इम्प्लोइ भएको बेलामा पनि यो कुरा उठाउँथे, बाई द वे बहिनी मानिसहरूले उठाउँदैन थिए त्यति बेला, म तपाईँलाई 38-39 सालको कुरा गर्दैछु, म लेख पनि लेख्थेँ र मैले भनिहालेँ अघि राजा वीरेन्द्रलाई पनि बरु त्यति बेला उसले वेल रिसिभ गरेका थिए. उसले मलाई सोधे थियो, डु यु वान टु बुलडोज अफ एभ्रिथिङ. मैले भने बुलडोज अफ गर्ने कुरा होइन, तर खुला स्थलको हाम्रो सांस्कृतिक सम्पदाको बारेमा हामी केयर गर्छौँ भने त्यसलाई करेक्टली करेक्ट पर्सपेक्टिभमा राख्नु पर्यो, त्यति मात्रै हो.
डाक्टर शर्मा, तपाईँसँग कुरा गर्नको लागि हाम्रो टेलिफोन सम्पर्कमा कोही आउनु भएको छ, उहाँको जिज्ञासा सुनौ हामी. सम्पर्कमै रहनुहोला. नमस्कार, यहाँलाई स्वागत गर्छौ.
नमस्कार हजुर,
यहाँको परिचय.
हजुर नमस्कार, म मिन बहादुर तामाङ. हजुर
मिन बहादुरजी, हामीसँग अहिले डाक्टर भरत शर्मा हुनुहुन्छ. खुल्ला स्थानको महत्वको बारेमा कुराकानी गरिरहेका छौँ. आफ्नो जिज्ञासा उहाँलाई छोटोमा राख्न सक्नुहुन्छ.
मलाई पनि त्यो टुरिस्ट हिलमा घुम्नु रहर त लाग्छ, तर त्यो त्यहाँ सालीहरूको कस्तो हो त्यो हेर्न नाम चिन्न थाहा पाउन मजा आउँथ्यो, तर जानै पाउँदैन. त्यो चाहिँ उहाँले भनेको चाहिँ सही हो. उहाँलाई धेरै धेरै धन्यवाद. तपाईँको मिडियालाई पनि धेरै धेरै धन्यवाद हजुर यो कुरा उठाइदिनु.
अब तपाईँको वरपर कुनै पनि ठाउँमा अतिक्रमण भएको जस्तो कुनै लागेको छ भने पनि त्यसबारेमा जानकारी गराउन सक्नुहुन्छ. यो कार्यक्रममा हामी हरेक मंगलबार आउँछौ. अनि फेरि अर्को कुनै पनि जस्तै तपाईँको ठाउँमा राम्रो ठाउँहरू छ खुल्ला स्थान भने पनि त्यसबारेमा जानकारी गराउन सक्नुहुन्छ है त. धेरै धन्यवाद.
यो खुल्ला स्थल तपाईँकै माध्यमबाट म भन्न चाहन्छु, पब्लिकले हरेकले चाहिँ हाम्रो के छ भने मुख दर्शक हुने बानी नेपालीहरूको धेरै भइसकेको छ, र यो प्रोपर्टी खुला स्थल भने मतलब हरेकको प्रोपर्टी हो, कसैको निजी प्रोपर्टी होइन. र त्यसमाथि चाहिँ जब चाहिँ अतिक्रमण हुन्छ, हरेक नागरिकको आज नागरिक चाहिने अधिकार हो कि चाहिँ त्यसमाथि अतिक्रमण हुन पाएर त्यो मुख दर्शकबाट चाहिँ बाहिर आउनु पर्यो. हाम्रो सोसल रिस्पोन्सिबिलिटी हो.
हजुर डाक्टर शर्मा, हजुर हामीसँग रहिदिनु होला. हामीले हामीसँग विज्ञ डाक्टर भरत शर्मा हुनुहुन्छ. उहाँले काठमाडौँ उपत्यका सार्वजनिक खुला ठाउँको महत्व के भइरहेछ, त्यसको संरक्षण कस्तो छ भन्ने हिसाबमा हामीसँग कुरा गरिरहनु भएको छ. तपाईँसँग पनि, यदि तपाईँसँग पनि काठमाडौँ उपत्यका सार्वजनिक खुला ठाउँका बारेमा केही जिज्ञासा, केही जानकारी, केही सुझाव छ भने हामीलाई टेलिफोन गर्नुहोस्। हाम्रो टेलिफोन नम्बर हो 5280191 र 5242245. टेलिफोन फेरि एकपटक 5280191 र 5242245. अब यसमा हामीसँग अहिले पनि डाक्टर शर्मा हुनुहुन्छ. मलाई नि जान्न मन लागेको शर्मा, डाक्टर शर्मा, हामीले यसअघि यो खुल्ला स्थानहरूको कुरा गर्दा प्राय गरेर यो चौरको अतिक्रमणको, नदीको अतिक्रमणको हामीले कुरा गर्छौँ. कति पोखरीहरू पहिला जुन थियो त्यहाँ अहिले नाममा सीमित बनेको ठाउँको, जस्तै हामीले अरू थुप्रै पोखरीहरू हामी देख्न सक्छौँ. हजुर, जस्तै इका पोखरी भन्ने नाममा मात्रै सीमित रह्यो होइन.
खाली पोखरीको संरक्षण गर्ने हो भने बहिनी के विगतमा चाहिने हाम्रो किसान मजदुर पार्टीको भक्तपुरमा हुँदाखेरि उहाँहरूले पक्कै पनि पोखरीको संरक्षण गर्ने प्रयास गर्नुभयो, र उहाँहरूले पक्कै पनि उहाँहरूलाई क्रेडिट जान्छ त्यो नगरपालिकालाई.
यो हो, तर जस्तो यहाँले अध्ययन गर्नुभएको छ होइन, पोखरीहरू कति हराएका छन् भन्ने बारेमा कुनै त्यस्तो अध्ययन भएको छ यहाँहरूबाट?
त्यो पोखरीकै परिवेशमा कहाँ कहाँ, तर बहिनी के छ भने हराउने क्रम डरलाग्दो हिसाबले पोखरीलाई पुरा त्यहाँ कमर्सियल तरको केही चिज अथवा व्यक्तिगत चिज बनाऊ, या त्यहाँ क्लब बनाऊ, या अथवा के बनाऊ, त्यो तरको चिज चाहिँ नै निरन्तर हिसाबले बढ़िरहेछ बहिनी.
हजुर डाक्टर शर्मा, हामीसँग फेरि कोही शुभेच्छुक हुनुहुन्छ.
एउटा कुरा म तपाईँलाई फेरि भनौँ, जस्तो कि हाम्रो छिमेकमा पनि हेरे भने पनि र ग्लोबल कन्टेक्स्टमा हेरे भने पनि हाम्रो के छ भने शहरी बसोबासको क्रममा जति जमिन हुन्छ नि झण्डै 10-15% खुला स्थल राखिनुपर्छ त्यहाँको स्वस्थकर वातावरण सृजना गर्नको लागि. हामी कहाँ त चाहिँ अहिले जुन यो ल्यान्ड पुलिङ जग्गा एकीकरण आयोजना इभन गभर्मेन्टले गरिरहेको छ, मुस्किलले 4-5% पनि हुँदैन भन्दाखेरि हाम्रो शहरीकरणको प्रयासमा पनि बडा त्रुटिपूर्ण चाहिँ हिसाबले संस्थागत हिसाबमा पनि भइरहेछ, हाम्रो व्यक्तिगत हिसाबमा भइरहेछ, हाम्रो क्लबको लेभलमा भइरहेछ, र सबभन्दा बढी पोलिटिकल पार्टीहरूले आफ्नो इन्ट्रेस्टको कन्टेक्स्टमा गरिरहेछन् जो कि आफैसँग खेलवाड हो.
डाक्टर शर्मा, सायद यही कुरामा आफ्नो सहमति जनाउनलाई होला. हाम्रो टेलिफोन सम्पर्कमा कोही हुनुहुन्छ, उहाँसँग पनि कुरा गर्छौँ. यहाँलाई स्वागत गर्छौँ. नमस्कार.
जोजोलप्पा.
जोजोलप्पा, यहाँलाई स्वागत गर्छौँ. हामीसँग डाक्टर भरत शर्मा हुनुहुन्छ. आफ्नो जिज्ञासा छोटोमा राख्न सक्नुहुन्छ.
जोजोलप्पा
हजुर, यहाँको परिचय पहिला, अनि तपाईँको जिज्ञासा अथवा काठमाडौँ उपत्यकामा भएका सार्वजनिक खाली ठाउँहरूका बारेमा यहाँसँग भएको जानकारी, जिज्ञासा के छ त्यो राख्नुहोला.
डाक्टर साहब.
हजुर,
म विश्वनाथ श्रेष्ठ काठमाडौँबाट यहाँलाई जोजोलप्पा भन्न चाहन्छु.
जोजोलप्पा
यहाँको आवाज सुने यो टुरी खेल खुला क्षेत्र अतिक्रमण भएको विषयमा काठमाडौँमा अहिले मान्छेको भाइरसले गर्दाखेरि केही पनि गर्ने सम्भव छैन. विगतका इतिहासहरू हेर्दाखेरि काठमाडौँमा कच्चु लाउन नजाने बेलादेखि किनेर उफ्रेर केदा ठाउँ हो. अब खुल्ला क्षेत्रको सिलसिलामा काठमाडौँकै कुरा सुनिसकेको कुरा गर्दाखेरि हाम्रो आँखाबाट आँसु आउँछ. अफिसर क्लबमा जानलाई हामीले स्वीकृत लिनुपर्छ. जहाँ कि बच्चा बेलामा खेलिरहेको ठाउँ हो. यो कुरा गर्दा निकै लामो हुन सक्छ, तर पनि यहाँलाई जिज्ञासा राख्न चाहन्छौ. अब पनि खुल्ला क्षेत्रलाई संरक्षण गर्नको लागि हामी आम नागरिकको हैसियतले के अभियान लगाए चालेदेखि उपयुक्त होला. धन्यवाद.
धेरै धन्यवाद विश्वनाथ श्रेष्ठज्यू. उहाँ सामाखुसीबाट हुनुहुन्थ्यो.
उहाँले बहुत बहुत राम्रो मार्मिक हिसाबले राख्नुभयो. आँखाबाट आँसु होइन कि अब रगत निस्कने टाइम हुन लागिरहेछ है. के छ भने हामी सबै नागरिक व्यक्तिगत मैले भने नि मुख दर्शक हुने बानी हाम्रो नेपालीहरूको भएछ. र खुला स्थलहरू चाहिँ सबैको प्रपर्टी हो, राष्ट्रको प्रपर्टी हो, समाजको प्रपर्टी हो. त्यो कसैले चाहिँ अतिक्रमण गर्ने या प्रतिबन्धित गर्ने या त्यसमा जानबाट रोक्ने भन्ने कसैको पनि अधिकार चाहिँ छैन. न समूहको छ, न कुनै पार्टीको छ, न कसैको चाहिँ छ. त्यसैले समाजले सृजना गरेको त्यो ठाउँमा चाहिने हामी जान पनि पर्छ, प्रयोग गर्न पनि पाउनुपर्छ, त्यसको संरक्षण गर्ने पनि हामीसँग अधिकार छ. र अब हामी उठ्न पर्यो, जागरूक हुन पर्यो. हरेक नागरिकले मुख दर्शक नभइकन यो गर्न पाइँदैन, यो मिच्न पाइँदैन, त्यसको संरक्षण हुन पर्छ भन्ने लाग्न पर्यो. उहाँले बहुत राम्रो प्रश्न उठाउनु हो.
हजुर, अब हामीले यो कार्यक्रम आजदेखि शुरू गरेका हौ, यो पहिलो अङ्क पनि भयो होइन, यो खुल्ला स्थानको बहस. अनि यसमा नि तपाईँ के सुझाउनुहुन्छ हाम्रो लागि, कुन विषय लिएर अगाडि बढ्दाखेरि साँच्चै नै खुल्ला स्थानको संरक्षणमा हामीले पनि योगदान दिन सक्छौ लागि?
पक्का पनि तपाईँ अब तपाईँ मिडियाको मानिस हुनुहुन्छ, अघि सबलाई चाहिँ नि घण्टी बजाइदिने, सुतेको मानिसलाई उठाइदिने, सबभन्दा ठुलो सुसूचित हुने अधिकार, सुसूचित हुने अधिकार हरेक हामी नागरिकको छ. र सुसूचित गराउनमा मिडियाको मेजर रोल छ. र त्यो त्यसमा पनि खुला स्थल र हाम्रो स्वास्थ्य र स्वस्थकर सहर यो सबै गाँसिएको कुरा हुन् बहिनी. त्यसैले मलाई लाग्छ कि तपाईँहरूको चाहिँ नै यो प्रोग्राम तपाईँहरूले चालु गर्नुभयो है, त म त बुढी धन्यवाद दिन्छु. अघि मेरो इन्डिभिजुअल लेभलमा मैले केही माने सघाउ गर्न सक्छु भने आइ एम अलवेज ओपन, अघि जहिले पनि गर्न सक्छु. तर मलाई काठमाडौँको भोलिदेखि नै हामी यो सम्बन्धी लाग्यो भने फ्युचर छ, नलाग्यो भने र यही सुसूचित अवस्थामा गयो भने. त्यसैले तपाईँहरूले चाहिँ अहिले यो घण्टी बजाउने काम गरिराख्नु भएको छ, प्लिज कन्टिन्यू इट.
डाक्टर शर्मा, यो हौसलाको लागि, यो उत्साहको लागि धेरै धेरै धन्यवाद. अनि यो समयको लागि पनि खोकी लागिरहेको रहेछ यहाँलाई, तर पनि यति लामो समय हामीसँग रहिदिनु भयो. हामी धेरै आभारी छौँ, हामी छुट्टा लागेका हौ. तर यही बेलामा तपाईँलाई सम्झेर कोही आउनुभएको रहेछ. अन्तिम हामीले यो प्रश्न उहाँबाट लिन्छौँ है त. नमस्कार, स्वागत गर्छौँ यहाँलाई.
हजुर नमस्कार, नक्सालबाट कृष्ण भट्ट
हामीसँग डाक्टर भरत शर्मा हुनुहुन्छ. उहाँसँग
पनि मेरो नमस्कार. हामी जान पहिचान नै भएको मानिस हो.
छुट्टैमा आफ्नो जिज्ञासा राख्दै
डाक्टर नमस्कार.
नमस्कार
हजुर, म जङ्गल बोल्दैछु. यो आज हामीले यो प्रसङ्ग उठाउँदै पनि
हजुर
हामीले जान्दा जान्दै पनि हामीले पनि केही अतिक्रमण गर्यौँ है. हामीले चाहिँ यो छिटलाई त्यो बनाउँदाखेरि मैले बनाएको चाहिँ त्यो पर्मानेन्ट बस्तीमा
हजुर
आज पनि त्यो बस्तीलाई चाहिँ मलाई त्यतिखेर अब जागिर खाँदा त अब मैले रोक्न नमिल्ने आज सन्दर्भ आउँदा आफैले चाहिँ पनि हामीले ऊ गर्यौँ. अनि तपाईँले यो कमल पोखरीको कुरा उठाउनु भयो, गोर्खापत्रमा पनि आएको थियो, 48 रोपनी हो, 18 रोपनी त भयो, 25 रोपनी बाँकी छ. हामी अबैले त्यो 48 नपुगे पनि 42-43 चाहिँ पुर्याउन चाहिँ एउटा नागरिक समाजबाट केही गर्नुपर्ने हो कि एउटा यो भनाइ भयो. अनि अर्को यो कुरो चाहिँ हाम्रो उसलाई यो बहिनीलाई है बहिनीहरूले यो खुल्ला मञ्च बनाउनु भयो आज यो प्रसङ्ग चाहिँ बल्ल यत्रो दिन यत्रो नागेर गएपछि खुल्ला मञ्चले ठुलो काम गर्यो त्यसले बारे म धेरै खुसी भएँ नत्र म मैले त पुरै गर्न
छोडेन यहाँलाई हामीलाई यो हौसला फेरि जुन उहाँले एउटा यो जिज्ञासा उठाउनु भयो नि डाक्टर शर्मा के साँच्चै हामीले नागरिक समाजहरूले होइन यो जति पनि अतिक्रमणहरू भइरहेका छ महत्वपूर्ण ठाउँहरूको त्यो अतिक्रमणलाई रोक्नका लागि केही गर्न नसक्ने नै हो त
इच्छा शक्ति कुरा हो बहिनी नागरिक समाज त बडा पावरफुल समाज हो हाम्रो चाहिँ पब्लिक इन्ट्रेस्टमा पब्लिक पर्पस इन्ट्रेस्ट भनेको ठुलो क्लज हो अहिले बहिनी यहाँलाई भनौँ म इन्डियातिर नै प्रेसिडेन्टलाई पनि एउटा पोस्ट कार्डमा लेखेर यो ठाउँमा यस्तो अतिक्रमण भएर यस्तो भइरहेछ भनेर भन्दाखेरि प्रेसिडेन्ट कहाँबाट चाहिँ त्यो सुनिन्छ भन्दाखेरि त्यो तरफ हामीले विकास गर्नुपर्छ कि राइट उचित जुन भोइस आउँछ भाइले अनि डबल भाइले भन्दै हुन्छ त्यहाँकै सानो गौचरण कति ठुलो थियो बहुत ठुलो थियो र त्यो सानो गौचरणकै साइजलाई नै तपाईँ गएर हेर्नुभयो भने के भएको छ त्यस्तै नारायण चौरको छ अब म यो ठुलो तथ्याङ्क दिन चाहदिन हामीले महसुस गरौँ कि यो चाहिँ नि बहुत हामी खतरनाक स्थितिबाट पास भइरहेछौँ यसले हामीले चाह्यौँ भने यसलाई रोक्न सक्छौ र हाम्रो यसैमा कल्याण हुन्छ बहिनी
हजुर डाक्टर शर्मा अब हामी लगभग कार्यक्रमको अन्तिममा पनि आएछौँ हामीले जुन विषयमा कुराकानी हजुर अब अन्तिममा यहाँसँग एउटा छोटो सानो जिज्ञासा जस्तो सार्वजनिक खुल्ला ठाउँलाई सार्वजनिक बहसमा ल्याउनको लागि कहाँबाट के गर्नु पर्ला यो ठाउँको महत्व यसको संरक्षण यसरी हुन्छ भनेर अघि हामीले नागरिक समाजको त कुरा गरिहाल्यौँ अरू कुन कुन ठाउँबाट यहाँहरू हुनुहुन्छ विज्ञहरू हुनुहुन्छ होइन संचार माध्यम यसरी नै जान्यो भने यो एउटा बहसको रूपमा ल्याउन सकिएला
एकदम सकिन्छ बहिनी तपाईँले यो सुरु गर्नु हो अभियान है तपाईँहरूबाट चाहिँ जुन हुन सक्ने अभियान यसलाई कन्टिन्यू गर्नुहोस् यसले मलाई लाग्छ कि मोमेन्टम ग्यादर गर्छ यसले मानिसहरूलाई झकझगाउँछ उठाउँछ र हामीमा चाहिँ नि त्यो आउँछ कि यो त सम्पदा सबैको संयुक्त सम्पदा हो र शहरी जीवन चाहिँ स्वस्थकरको लागि अगर यसबाट हामीले आँखा बन्द गरेर हेर्छौँ भने हामी आफ्नै सँग खेलवाड गरिरहेछौँ भनेर त्यो सोच आउँछ बहिनी
हजुर यहाँलाई धेरै धेरै धन्यवाद समयको लागि पनि अनि यहाँको सुस्वास्थ्यको कामना पनि गर्छौँ
बहिनी धन्यवाद
हामीले भर्खरै कुरा गरेका हौं डाक्टर भरत शर्मासँग उहाँले अहिले अध्ययन पनि गरिरहनु भएको छ यही खुल्ला स्थानहरूका बारेमा हाम्रो मुलुकको विशेष गरेर काठमाडौँका खुल्ला स्थानको बारेमा उहाँसँग हामीले यो कुराकानी त गर्यौं यो पहिलो अंक हो हामीले सानो विस्तारै यसको शुरूआत गरेका हौं अनि यसमा तपाईँहरूले पनि साथ दिनुभयो फोनबाटै भए पनि हामी धेरै आभारी यहाँप्रति पनि छौं खुल्ला मञ्च अझै कहाँ सकेको छ र हामी 3 बजेसम्म रहन्छौं कार्यक्रम खुल्ला मञ्चमा हामी फेरि फर्केका छौं म प्रमिला मानन्द
र म दुर्गा कार्की आज हामीले कार्यक्रम खुल्ला मञ्चमा कुराकानी गर्यौं लगभग 1.5 घण्टा तपाईसँग रह्यौं काठमाडौँमा सार्वजनिक खाली ठाउँहरूको महत्वका बारेमा यसबारेमा हामीले पहिलो सत्रमा जुन हामीले 12 देखि 1 वर्षसम्म हामीले कुराकानी गर्यौं टुँडी खेलमा हुर्किनुभएका दुईजना व्यक्तित्व उहाँहरू द्रव्य रत्ने तुलाधर हुनुहुन्थ्यो र डाक्टर मंगल सिद्धि मानन्दर हुनुहुन्थ्यो र पछिल्लो 1 बजेदेखि लगभग 1:30 को हाराहारीसम्म हामीले विज्ञ डाक्टर भरत शर्मा उहाँसँग कुराकानी गर्यौं उहाँ सार्वजनिक खुल्ला ठाउँका बारेमा अध्ययन गर्दै हुनुहुन्छ खास गरी उहाँले आफ्नो पीएचडीका लागि यो सार्वजनिक खुल्ला ठाउँको बारेमा अध्ययन गर्दै हुनुहुन्छ र उहाँ पढाउनुहुन्छ नेपाल इन्जिनियरिङ कलेज छाँगुमा यो विषयमा हामीले यो विषयलाई आज हामीले यही बिसाएका छौं अर्को हप्ता फेरि मंगलबार पनि हामीले सार्वजनिक खुल्ला ठाउँमा पनि कुनै एउटा ठाउँ लिएर तपाईँ समक्ष आउनेछौं